أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بھیجیے مرحلے وار ایک گفتگو جس کا آغاز پچھلی دفعہ ہوا تھا آج اسی سلسلے کا درس نمبر دو کہ اہم ترین چیز اور ایک اسلامی فریضہ نماز کون کون سے ایسے طریقہ کار کو اختیار کیا جائے کہ اپنی اس نماز کو ہم بہتر سے بہتر بنا سکیں. آج کے اس درس میں ہم بہت سے پوائنٹس ڈسکس کریں گے کہ کیا کسی مصروفیت یا بیماری کی وجہ سے نمازوں کو ترک کیا جا سکتا ہے, نماز مومن کی کیسے حفاظت کرتی ہے, مشکل حالات میں ہم نماز کی پابندی کیسے کریں, ترک نماز کے کیا کیا عذاب ہیں, نماز مومن کی معراج ہے جو کہ ایک حدیث ہے, یہ کس طرح سے نماز کو مومن کی معراج کہا گیا ہے, دہشت گردی کے اس زمانے میں نماز کی اہمیت کیا ہے اور نماز کی فقہی اور اخلاقی مسائل جاننے کی اہمیت کیا ہے, اس سلسلے میں آج ہماری گفتگو آگے بڑھے گی. دیکھیں سب سے پہلی بات تو یہ بیان کرنی ضروری ہے کہ نماز اصل میں خدا سے بات کرنے کا ایک ذریعہ ہے. روایات میں یہ بات آئی ہے کہ اگر آپ خدا سے بات اگر آپ یہ چاہتی ہیں کہ خدا آپ سے بات کرے تو آپ تلاوت قرآن کریں, اگر آپ یہ چاہتی ہیں کہ خدا آپ سے بات کرے تو آپ تلاوت قرآن کریں, اور اگر آپ یہ چاہتی ہیں کہ آپ خدا سے بات کریں تو آپ نماز پڑھیں. نماز خدا سے متصل کرنے والی ایک چیز ہے. روزانہ 5 مرتبہ ہمارا رابطہ اس نماز کے ذریعے پروردگار عالم سے ہوتا ہے. یہ جو روزانہ کی نمازیں ہیں, پھر مستحب نمازیں وغیرہ بھی جو آپ پڑھتی ہیں, دماغ میں ایک سوال ابھرتا ہے کہ آخر یہ بہت سے لوگ تو اعتراض کے طور پر بھی اس بات کو اٹھاتے ہیں, یہ بار 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 نماز پڑھنے کی ضرورت ہی کیا ہے, اتنی تکرار کے ساتھ نمازیں ایک ایک دن میں کئی کئی مرتبہ پڑھنے کی کیا ضرورت ہے. معاذ اللہ بہت سے لوگ تو اس کو عبث بھی شمار کرتے ہیں. تو یہ بات یاد رکھ لیجئے کہ نماز اصل میں ترقی کا ایک زینہ ہے. سیڑھی پر بار بار نہیں چڑھنا پڑتا, آپ بار بار ہر دفعہ اسٹیپ بائی اسٹیپ جاتی جاتی ہیں. جتنا آپ اس سیڑھی کے اوپر چڑھتی جاتی ہیں اتنا آپ کا درجہ بلند ہوتا جاتا ہے. نماز میں بظاہر تکرار ہے, مگر کہا جاتا ہے کہ نماز ایک بیلچے کی طرح سے, کنویں کو جب کھودا جاتا ہے اور بار بار بیلچے کو زمین پہ مارنا ضروری ہے. دیکھا جائے تو بیلچہ مارنا ایک تکراری کام ہے, ایک چیز آپ بار بار آپ کر رہی ہیں, لیکن حقیقت یہ کہ جتنی مرتبہ بھی آپ بیلچے کو زمین پہ ماریں گی اور مٹی نکالتی جائیں گی اتنا ہی آپ پانی سے قریب ہوتی چلی جائیں گی. تو جتنی بھی نمازیں آپ پڑھیں گی اتنا ہی آپ خدا سے زیادہ قریب ہوتی چلی جائیں گی. جتنے زینے آپ طے کرتی جائیں گی اتنے ہی آپ آسمان کے قریب ہوتی چلی جائیں گی, اور یہاں تک کہ ایک دن آسمان کی بلندی پر انسان پہنچ سکتا ہے. یہ نمازیں بھی اسی طرح سے ایک دن آپ کو قرب پروردگار کی منزل پر لے جائیں گی. نماز میں بظاہر تکرار ہے, لیکن حقیقت میں نماز پروردگار کی طرف ایک پرواز ہے. اب مصروفیات کا بہانہ کر کے لوگ نمازوں کو ٹالتے ہیں, اور یا تو پڑھتے ہی نہیں ہیں یا اول وقت کم سے کم نہیں پڑھتے, وقت فضیلت پر نہیں پڑھتے. یہ سخت توہین ہے, سخت بے ادبی ہے نماز کی. عام سے لوگ اپنی معمولی سی مصروفیات کا بہانہ بنا کر کس طرح سے نمازوں کو ترک کرتے ہیں, اول وقت میں نہیں پڑھتے, جبکہ بڑے بڑے عہدے دار بہت سی چیزوں میں باقاعدہ مثال کے طور پر بھی بتاتے ہیں کہ دیکھیے خود ایران کے صدر, یعنی اگر نماز کے وقت میں کبھی کوئی تنگی ہوتی ہے یا اول وقت نکلا جا رہا ہوتا ہے تو اس تصویر میں کئی تصویروں کو جوڑ کے تصویر بنائی گئی کہ ہیلی کاپٹر سے چھلانگ مار کے نیچے اترے ہیں, ایئرپورٹ پہ بھاگتے بھاگتے انہوں نے اپنی جیکٹ اتاری ہے, آستینیں چڑھائیں اور وضو کے لیے تقریباً بھاگتے ہوئے, یعنی اتنی اہمیت ہے एक प्रेसिडेंट कितना मसरूफ होता है किसी मुल्क का, लेकिन क्या है कि अगर वाकई किसी को नमाज की अहमियत का एहसास हो तो वो इसी तरह से जल्दी दिखाएगा, उस रब्बुल आलमीन कायनात के परवरदिगार के हुजूर में, उसके दरबार में हाजिरी का वक्त आ गया है, अब इसको टालना सही नहीं। इसी तरह से इनकी एक अपनी तरीक़ेकार भी है जो लोगों को अच्छाई देखी बताने की जरूरत पेश आती है। कहीं पे भी जा रहे हैं, कहीं पे भी अब नमाज का अव्वल वक्त आ जाए, जहां पर भी मौजूद हो वहीं पर ही, चाहे रोड के किनारे गाड़ी रुकवा के क्यों ना नमाज पढ़ते हैं। इसी तरह से मसलन किसी जगह का इफ्तिताह करने के लिए जाएं, एक टनल का इफ्तिताह करने के लिए गए, एक सुरंग का जो बनाई गई थी, नमाज का वक्त आ गया, वहीं कारपेट बिछाया, वहीं नमाज शुरू कर दी। इसी तरह किसी शहीद के घर मसलन ताजियत के सिलसिले में गए, उनकी बरसी के सिलसिले में, नमाज का वक्त आया, वहीं नमाज जमात कायम कर ली। इसी तरह से अगर जहाज में मौजूद है और अव्वल वक्त नमाज का वक्त आ जाए, तो क्योंकि खुद प्रेसिडेंट नमाज पढ़ रहा है तो खुद दीगर अफराद भी नमाज की तरफ मुतवज्जे और जहाज के अंदर भी नमाज जमात कायम की जाती है। और पिछली मरतबा तो आपने देख ही लिया था इमाम खुमैनी बिल्कुल आखिरी लम्हात में किस तरह से उन्होंने नमाजें पढ़ी, और उसके बाद एक चीज तो आपको दिखाई भी नहीं थी, उसमें इतना वक्त भी नहीं था कि ऑक्सीजन मास्क भी मुंह पे लगे हुए हैं, बहुत सख्त ऑक्सीजन की कमी थी, और उतनी खराब हालत में भी नमाजों को तर्क नहीं किया। हालांकि अगर हम बज़ाहिर अमूमी निगाह से देखें, जो शख्स इनकलाब इस्लामी ईरान पूरी दुनिया में एक इस्लामी इनकलाब लेकर आया हो और पूरी जिंदगी जो है इबारत रही हो परवरदिगार की इबादत से, तो अभी बीमार भी है, उठा भी नहीं जा रहा है, चंद दिनों की नमाजें बज़ाहिर कज़ा हो भी जाती तो एक आम आदमी की निगाह में कौन सा ऐसा फर्क पड़ना था, लेकिन नहीं, जो जिनके इतने बड़े मर्तबे होते हैं उनको उसका अहमियत का एहसास होता है। इसी तरह से हम तो मामूली बीमारियों की वजह से देखिए टालते हैं, कितने माजूर ऐसे अफराद हैं जिनको इस बात की अहमियत का एहसास है, यानी नमाज जमात में अपना स्ट्रेचर बाकायदे जिसके नीचे व्हील्स वगैरह लगे हुए हैं वो लेकर आया, और वो इस तरह से लेट कर, क्योंकि टांगे कटी हुई हैं, क्या है इसके साथ मसला, लेकिन नमाज जमात को सूरत में भी इसने तर्क नहीं किया। कितने ऐसे अफराद हैं कि एक हाथ नहीं है उनका, एक हाथ से कुनूत पढ़ रहे हैं, लेकिन क्या है कि नमाज को तर्क नहीं करते। वो जंग के अंदर और मुख्तलिफ उसमें ऐसी हालतें लोगों की हो गई, लेकिन आपने देखा कि उसके बावजूद भी नमाज का ज़ौक व शौक कैसा है। माजूर अफराद, हम तो टांगों वाले हाथों वाले हर लिहाज से सेहतमंद अफराद को देखते हैं कि उन लोगों की क्या हालत, लेकिन जिनके हाथ कटे हुए हैं वो भी कुनूत में अपने उन्हीं कटे हुए हाथों को उठाकर और नमाजें जो हैं वो पढ़ती हैं। इसी तरह से जिन अफराद की टांगे नहीं हैं या जो और माजूर अफराद हैं उनका भी अगर आप देखें तो तकरीबन यही सूरत हाल हमको नजर आती है। जंग में तो बहुत अजीब व गरीब किस्म के मनाजिर फौजियों के देखने में आते थे, बीमार हैं, ट्रिप लगी हुई है, वहां से जंग पे हैं, लेकिन उस सूरत में भी नमाजों को कभी भी इन लोगों ने फरामोश नहीं किया। बहुत से ऐसे मरीजों की पूरी पूरी एक जमात की नमाज हो रही है, ड्रिपे लगी हुई हैं, माजूर भी हैं, व्हील चेयर्स के ऊपर बैठे हुए हैं, लेकिन नहीं, जब नमाज का वक्त आ जाए तो फिर किसी बात की परवाह नहीं की जाती। इसी तरीके से माजूर खवातीन, उनके लिए खुद कितना मसला है व्हील चेयर चलाना, इन इज्तेमात के अंदर जाना, झुक भी नहीं सकते, बाकायदा एक चीज बनवाई हुई कि सिजदा करने के लिए, जो कि इंशाल्लाह आगे के कुछ अहकाम के अंदर अगली क्लासेस में बयान भी होगी। जले हुई हालत के अंदर अफराद हैं, लेकिन उसके बावजूद भी नमाज के फरीजे से गाफिल नहीं। यहां तो हम दोनों टांगों वाले भाग दौड़ करने वाले अफराद को देखते हैं, और एक चीज और, जब दूसरों की बात बयान कर रहे हैं तो खुद माशाल्लाह हमारे अपने मदरसे के एक कारकुन बिरादर दानिश, नमाज जमात के हद से ज्यादा शौकीन, लेकिन क्या, एक दफा नमाज जमात के लिए इसी तरह से जा रहे थे, इंतहा से ज्यादा पाबंद, और उनका एक्सीडेंट हुआ और मोटरसाइकिल पे जा रहे थे और मिनी बस उनकी जो है वो टांग के ऊपर चढ़ गई, तो उस वक्त जो उनकी उस टांग की हालत हुई थी, कमजोर खवातीन तो वो तस्वीर ना देखें जो दिखाने वाला हूं मैं, लेकिन ये कि उसके बावजूद भी वो, क्योंकि बावजूद थे, उनकी पूरी कोशिश ये थी कि वजू के टूटने से पहले हो सकता है मुझे बेहोश कर दें लोग, हो सकता है कोई और वजह हो, उसी हालत में उन्होंने किस तरीके से नमाज पढ़ी, क्योंकि नमाज की अहमियत का एहसास पूरी इनकी जो वो है, यानी पूरी समझने के लिहाज से بعد میں ان کی انگلیاں جو زخمی شدہ حالت میں تھیں کاٹنی بھی پڑ گئیں, اور یہ ان کی باقاعدہ اوریجنل تصویر ہے. اور جس جو اس وقت جو تکلیف تھی وہ تو ناقابل بیان, کوئی انجیکشن بھی ان کے اوپر اثر نہیں کر رہا تھا, لیکن اسی حالت میں انہوں نے ساری نمازیں پڑھی ہیں. اور اس کے بعد پھر آپریشن ہوا, وہ چیزیں کاٹ کے انگلیاں نکال بھی دی گئیں, اب صرف دو انگلیاں ہیں. ہم اکثر شرارت میں اور ان سے وہ کہتے ہیں کہ یہ آپ اصل میں وکٹری کا نشان نہیں ہے آپ کا, جو آپ نے انگوٹھے اپنے پاؤں کے اوپر جو ہے وہ بنایا ہوا ہے. تو یہ سب چیزیں دیکھیے کیا ہیں, یہ اسی وجہ سے یہ سب باتیں جو ہے آپ کی خدمت میں بیان کی جا رہی ہیں کہ یہ افراد جن کو نمازوں کی اہمیت کا احساس ہے, قیامت کے دن واقعتاً پتہ چلے گا کہ جو ہے ہم ذرا سا کسی کو سفر درپیش ہوتا ہے, سفر میں سوچتے ہیں کون نماز پڑھے, نمازیں قضا ہوتی ہیں. ٹرینوں کے سفر میں, جہازوں کے سفر میں, تو ہم نے مقدس ترین سفروں کے اندر پورے پورے جہاز کو جو حج سے واپس آ رہے ہوتے ہیں, زیارت سے واپس آ رہے ہوتے ہیں, نمازیں قضا کرتے دیکھا ہے. کام کے اعتبار سے بہت سارے لوگ سمجھتے ہیں کہ ہم جاب پہ ہیں اور جب گھر واپس جائیں گے تو نماز پڑھیں گے, وہاں کہاں ہم نماز پڑھیں. جس جگہ پہ بھی افراد اس طرح کے ہوتے ہیں, حتیٰ کہ ویسٹرن کنٹریز میں بھی اطراف میں جو ہے وہی لوگ نظر آ رہے ہیں جو کافر ہیں, لیکن کوئی اس میں گھبرانے اور شرمانے کی بات نہیں ہوتی, بلکہ وہ اپریشیٹ کرتے ہیں. وہ لوگ, ان کی نگاہ میں آپ کی عزت بڑھ جاتی ہے اگر نماز کا وقت آ جائے تو اس موقع پر کسی بھی صورت نماز کو فراموش نہ کیا جائے. دکان والے, بہت سی جو قابل تعریف باتیں ہیں, واقعی خود امام خمینی نے بڑی تعریف کی سعودی عرب کی اس لحاظ سے کہ وہاں پر جب نماز کا وقت آتا ہے تو اس موقع پر سب لوگ اپنی اپنی دکانیں بند کر کے نماز کی طرف متوجہ ہو جاتے ہیں. تو صاحبان ایمان کو بھی اسی انداز سے متوجہ ہونا چاہیے نمازوں کو ان کے اول اوقات میں. کسی بھی طرح کا موسم ہو, جو واقعی نمازوں کی اہمیت کو سمجھتے ہیں, چاہے برف باری ہو رہی اسی میں ہی نماز پڑھ رہے ہیں, حتیٰ کہ نماز جماعت تک قائم کر رہے ہیں, کسی اور جگہ پہ ہیں, بحری جہاز پہ ہیں, کسی بھی جگہ سفر میں ہیں, تب بھی نمازوں کو فراموش نہیں کر رہے. حتیٰ کہ بہت سی ایران میں تو بہت سے دولہا جا رہے ہیں بارات لے کے اور نماز کا ٹائم ہو گیا, فوراً جا نماز بچھائی اور نماز پڑھی. تو یہ سب چیزیں دیکھیے ایک کام کرنے کے حوالے سے بہت ساری باتیں ہیں کہ انسان دیکھیے جس وجہ سے آپ اپنے کاروبار کی وجہ سے, اپنی ملازمت کی وجہ سے آپ نمازوں کو اگر ترک کر رہے ہیں یا ان کو ٹال رہے ہیں یا اول وقت میں نہیں پڑھ رہے یا قضا کر کے پڑھ رہے ہیں, تو دیکھیے نمازیں خود آپ کو اپنی تمام چیزوں میں آسانیاں مہیا کرتی ہیں, یہ آپ کی حفاظت کرتی ہے. باقاعدہ اخلاقیات کی کتابوں کے اندر ایک بزرگوں کے حالات لکھے ہوئے ہیں. ایک بزرگ فرماتے ہیں, بلکہ واقعہ لکھا ہوا ایک بزرگ کا, کہ رات کو مشغول عبادت تھے اور مناجات وغیرہ کے اندر کوئی ہوش نہیں تھا, اتنا پروردگار کی ڈوبے ہوئے تھے نمازوں میں, یہاں تک کہ چور گھر میں داخل ہوا اور سارا سامان لے کر جتنی قیمتی چیزیں تھیں دروازے سے باہر نکلنا چاہا تو دیکھا کہ ایک دم سے وہ دروازہ بند ہو گیا. پھر بھاگا بھاگا دوسرے دروازے کے پاس گیا, دروازہ کھولا ہوتا, جیسے چور گیا دروازہ بند ہو گیا. پھر بھاگا تیسرے جگہ پہ, دروازہ جہاں سے اس کو کھولا ہوا کوئی راہداری نظر آئی, بھاگا لیکن وہ جگہ بھی بند ہو گئی. یہاں تک کہ بیچارہ تھک ہار کے بیٹھ گیا اور خود اس جو بعد میں تائب ہو گیا تھا چور, اس نے کہا کہ حاطف غیبی کی ایک آواز آئی تھی کہ اے شخص, اگر دوست اپنے محبوب پروردگار کی یاد میں مشغول ہے تو کیا ہوا, اس کا محبوب تو ہوشیار ہے پروردگار عالم. اللہم صلی اللہ علیہ محمد اللہ علیہ محمد. یہ اگر ذکر الہی میں مشغول اور مست ہو گیا ہے تو اس کا خدا تو جاگ رہا ہے اس کی حفاظت کے لیے. تو بہرحال یہ چیزیں آپ کی حفاظت کرتی ہیں, آپ کو آسانیاں مہیا کرتی ہیں. اگر آپ کاروبار و ملازمت میں ان چیزوں کا خیال کریں گے تو اس کے اندر مزید برکت بڑھے گی, نہ کہ ان چیزوں کو ٹالنے کی وجہ سے رزق میں کمی بھی آتی ہے اور برکت بھی رزق سے دور ہو جاتی ہے. تو بہرحال دیکھیے یہ نماز حفاظت کرتی ہے. نماز کو علماء کہتے ہیں کہ ایک زندہ چیز ہے, زندہ. آپ اس کو صرف چند الفاظ کا اور کچھ اٹھک بیٹھک کا مجموعہ نہ سمجھیں, اس کی ایک زندہ شکل ہے. یہ نماز خوش بھی ہوتی, یہ نماز ناراض بھی ہوتی, یہ نماز روٹھ بھی جاتی. باقاعدہ جو ایک کتاب ہے دائم الاسلام, دائم الاسلام, اس کے اندر ایک حدیث نقل کی گئی ہمارے چھٹے امام, امام جعفر صادق علیہ الصلوۃ والسلام. कि जब भी तुम पर नमाज के लिए सुस्ती तारी हो, इमाम फरमाते हैं, तो जितनी भी जल्द हो सके सुस्ती को बरतरफ कर दो, बरतरफ कर दो और फौरन नमाज की तरफ तवज्जो दो, क्योंकि अगर तुमने इससे मुंह मोड़ लिया तो ये नमाज भी तुमसे मुंह मोड़ लेगी, ये जिंदा है, ये तुमसे मुंह मोड़ लेगी, इमाम फरमा रहे, तुम पर तवज्जो नहीं देगी। और अगर तुमने नमाज से उस वक्त दूरी इख्तियार कर ली तो परवरदिगार भी तुमसे दूरी इख्तियार कर लेगा, ये नमाज जिंदा है। मैंने कहा ना, ये नाराज भी होती, हत्ता के नमाज रूठती भी है, ये बद्दुआएं भी देती है, ये दोस्त भी है, ये महबूब भी बन जाती है। इसका इसको तो बाद में आखरत में इंसान को जाकर पता चलेगा कि इसकी जब एक मुजस्सम शक्ल बन के आएगी, ये इतनी बाज़ औक़ात नाराज हो जाती है कि आपको कुफर और शिर्क से भी करीब कर देती है। वअकीमुस्सलाता वला तकूनु मिनल मुशरिकीन, नमाज कायम करो और मुशरिक ना बनो, मुशरिकीन में से ना हो जाना। और पैगंबर तो ये बात भी फरमाते थे कि जो शख्स भी आमदन नमाज को तर्क करता है वो काफिर हो जाता है, और बहुत सी रिवायात में तो कुफर और ईमान के दरमियान जो हद फासिल है वो नमाजी को करार दिया गया। तो अगर ये नमाज आप पर मेहरबान हो गई और आपने इसका इकराम कर लिया तो फिर दुनिया और आखरत में नमाज हर जगह खुद आपका ख्याल करेगी। देखिए हम क्या कहें कि अपने गुनाहों से हम बहुत घबराते हैं। कहा जाता है, ना मालूम हदीस है या मुहावरा है, कि अगर तुम्हारी पेशानी गुनाहों से सिया हो गई है ना तो उसको सिजदे के निशानात से छुपा दो। गुनाहों किससे तारीख हुई है ना पेशानी, इसको सिजदे की तारीखी जो पेशानी के ऊपर एक सिया निशान आता है इसके अंदर छुपा दो उसको। हर मुश्किल मौके पर ये नमाज आपकी मदद करेगी। खुद हुज़ैफ़ा यमानी बयान फरमाते हैं कि जब भी पैगंबर इस्लाम को कोई मुश्किल दरपेश होती थी फौरन नमाज में मशगूल हो जाते थे और उसके बाद पैगंबर की वो मुश्किल बरतरफ भी हो जाती थी। वो जो आप कितनी सुनती हैं हजरत यूनुस के मुतालिक, हजरत यूनुस मछली के पेट में चले गए थे, यकीनन वेल मछली थी कि जिसके पेट में गए थे, हजरत यूनुस की जो मुश्किल थी वो किस तरह से हल हुई थी। कुरान ने देखिए सूरह साफ़ात में बाकायदा ये बात कही है कि फलाउला अन्नहु काना मिनल मुसब्बिहीन ललबिसा फी बतनिही इला यौम युबअथून। अगर यूनुस तस्बीह करने वाले ना होते तो कयामत तक मछली के पेट में रहते, कयामत तक। अच्छा, अब यहां तफसीर मजमूल बयान की जो सातवीं जिल्द है उसमें तस्बीह हजरत यूनुस के ऊपर एक बहस हुई है कि हजरत यूनुस की कौन सी तस्बीह थी वो कि जिसकी वजह से हजरत यूनुस को मछली के पेट से रिहाई मिली थी। तो उसके अंदर ये बात बयान हुई है कि यहां पर यूनुस की तस्बीह से मुराद यूनुस का नमाज गुजार होना है, नमाज गुजार होना, यानी हजरत यूनुस जो नमाजें पढ़ते थे वो इस बात का सबब बनी थी कि वो मछली के पेट से बाहर आ गए, उनको रंजो गम से इस वजह से निजात मिली। और बाकायदा कशफुल इसरार के अंदर तो ये बात भी कि सबसे पहली नमाज असर जिसने पढ़ी थी उस असर के वक्त वो हजरत यूनुस है, कि जब वो मछली के पेट से बाहर आए थे तो वो असर का वक्त फजीलत था। यूनुस ने चार तारीखियों से, उलमा फरमाते हैं, खुद यूनुस का कोट करते हैं कि हजरत यूनुस अलैहिस्सलाम उनको चार तारीखियों से निजात मिली थी। एक तो तरके औला की तारीखी थी, एक तफसील उसकी अलग है कि हजरत यूनुस से जो तरके औला हुआ था उसके नतीजे में मछली के पेट में गए थे, जिसकी तफसील का भी मौका नहीं, लेकिन उसमें एक जुल्मत और तारीकी तो थी। दूसरी थी रात की तारीकी जब मछली के पेट में गए। तीसरी तारीकी थी गहरे समंदर की तारीकी जहां वेल मछली उनको लेकर गई थी, जिस जगह पे वो थी, और शिकमे माही वो मछली के पेट की तारीकी। ये चार तारीकियां थी। इन चारों मुसीबतों से छुटकारे के शुक्राने के तौर पर यूनुस ने वक्त असर चार रकत नमाज पढ़ी थी। उलमा फरमाते हैं कि इस दास्तान यूनुस में भी मोमिन बंदों की राह में जो चार तारीकियां पाई जाती हैं उसमें खुद मोमिनीन के लिए बहुत सारी इबरतें हैं कि हजरत यूनुस की इस तरह से पैरवी में जो ये चार रकत नमाज पढ़ेगा तो वो भी चार किस्म की तारीकियां जो हमारे पेश नजर होती हैं। ठीक है, हम मछली के पेट में नहीं गए, हम गहरे समंदर के अंदर खुदा ना खास्ता मौजूद नहीं है, लेकिन चार तारीकियां हमारे भी दामनगीर हैं, उनमें एक है गुनाहों की तारीकी, दूसरी है कब्र की तारीकी जो कि जिससे आगे चलकर वास्ता पड़ेगा, तीसरा है कयामत के दिन की तारीकी जिसकी बड़ी तफसील है कि कोई किसी शख्स को अपने इतनी भी रोशनी नहीं होगी कि अपने पांव की तरफ देख सके और उसकी एक अलग तफसील है, और दोजख की तारीकी, लोग सोचते हैं कि दोजख बड़ी रोशन होगी, नहीं, दोजख में तारीकी का भी एक अजाब है, कयामत में लोग दुआइयां देंगे परवरदिगार इतनी तारीकी इसको बरतरफ कर, सख्त वहशतनाक तारीकी होगी। तो जो शख्स भी इन ये जो चार रकत नमाज पढ़ता है उससे एक एक तारीकी उसकी खत्म होती चली जाती, सोचिए कि कितना बड़ा नुकसान है अगर कोई शख्स नमाज को नहीं पढ़ रहा, कोई शख्स वक्त फजीलत में उस चीज को अदा नहीं कर रहा है नमाज को, और खुद ये नमाज असर जिसका भी तस्करा हो रहा था तो खुद भी बहुत ही अजीब व गरीब जो है ये नमाज है। इसको इस नमाज को फकत तर्क करने की वजह से इंसान इतने बड़े बड़े गुनाहों में मुबतला और मुसीबतों में मुबतला हो जाता है जिसकी कोई हद और इंतहा नहीं। वो कितने आपसे जो सीनियर क्लास है उसको एक दफा मैं वाकया सुना भी चुका हूं कि एक औरत बहुत फरियादे करती हुई पैगंबर इस्लाम के पास आई और कहा कि या रसूलुल्लाह, असहाब से कहें कि बाहर चले जाएं, मुझे आपसे कुछ अकेले में कुछ बात करना। तो सारे असहाब जो है उठकर बाहर चले गए, तो उसने कहा कि या रसूलुल्लाह, मुझसे बहुत बड़ा गुनाह हो गया। पैगंबर ने कहा, रहमत खुदा तेरी गुनाह से बहुत बड़ी। कहा कि या रसूलुल्लाह, मैं शोहरदार औरत हूं, एक फेले हराम की मुर्तकिब हुई, बच्चे को मैंने जाया किया, उसको उस बच्चे को मैंने जलाया, जलाने के बाद उसको सिरके में मिलाया और सिरके में घोल कर मिलाकर मुसलमानों को बेच भी दिया खाने पीने के लिए, लोगों को फरोख्त कर दिया। रसूल बहुत मुतफक्किर हो गए सुनकर, और पहले तो उसकी सजा बयान की पैगंबर ने, और फिर फरमाया, क्या तू ये जानना चाहती है कि कौन सी चीज इस बात का बाइस बनी कि तू इस गुनाह की मुसीबत के अंदर मुबतला हुई? मैं गुमान करता हूं कि तू नमाज असर नहीं पढ़ती थी, यानी इस नमाज को तर्क करने की वजह से। मैंने कहा ना कि बहुत सारे ऐसे अफराद माशरे के अंदर नजर आ रहे हैं, खासतौर पर जो ऑफिस के अंदर काम करते हैं, नहीं पढ़ते नमाज, कहते हैं कजा वजा करके हम घर पर आकर रात के वक्त एक साथ पूरे दिन की नमाजें पढ़ लेंगे। और इतना आम सा मसला नहीं है, बहुत ज्यादा फैला हुआ यह मसला है जो माशरे के अंदर हमको नजर आता है। तो मैं गुमान करता हूं कि तू नमाज असर नहीं पढ़ती थी जब भी इतनी बड़ी मुसीबत के अंदर मुबतला हो गई। तो ये तो था तर्क नमाज असर का मसला, मैं तो अभी सिर्फ नमाज असर की बात कर रहा हूं, और नमाजों के भी इसी तरह से उनको छोड़ने के क्या क्या नुकसान आते। इस नमाज असर को देर से पढ़ने का भी इतना ज्यादा नुकसान बयान किया गया कि कजा तो छोड़िए, बल्कि सिर्फ और सिर्फ अगर आप इसको देर से पढ़ेंगी, जैसे अक्सर होता है कि जनाब बिल्कुल गुरूब से करीब जो है लोग 15-20 मिनट पहले, आधा घंटा पहले नमाज असर जोर असर पढ़ने के लिए खड़े होते हैं, वो ठीक है वक्त के अंदर नमाज पढ़ने अभी कजा नहीं हुई है, लेकिन शेख सदूक ने इकाबुल अमाल के अंदर नमाजों को देर से पढ़ने का एक नुकसान जिक्र किया, खासतौर पर नमाज असर को देर से पढ़ने का, कि अगर ये अफराद जो कि नमाजों को ताखिर से पढ़ते हैं, खासतौर पर नमाज असर को, अगर ये जन्नत में चले भी गए तब भी हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं, ये अगर जन्नत में चले भी गए तो इमाम फरमाते हैं, काला मौतूरन अहलहू व मालहू, ना इनके पास इनके अहलो अयाल होंगे और ना ही इनका कोई घर होगा, बल्कि ये जन्नत में दूसरे जन्नतियों के घर मेहमान रहेंगे और उनसे मांग मांग कर खाया करेंगे। ये नमाजों को ताखिर से पढ़ने वाला, या तज़य्यफ़ो आलाहा लैसा लहा फीहा मंज़िलुन, इमाम फरमाते हैं कि ये दूसरों के घर में मेहमान, इनका अपना कोई घर नहीं होगा कि दूसरे जन्नतियों के मेहमान के तौर पर रहेंगे और वहां मांग मांग कर खाएंगे, और इनके अहलो अयाल भी इनके पास नहीं होंगे, वरना कयामत में और जन्नत में अपने अहलो अयाल के साथ लोगों को जमा कर दिया जाएगा। तो बहरहाल, जबकि नमाजों की पाबंदी करने वाले जो अपनी नमाजों की हिफाजत करते हैं और नमाजों की पाबंदी करते हैं, उनके मुतालिक ये है कि वो जन्नत में बहुत बाइज्जत तरीके से रहेंगे। उलायका फी जन्नातिम जन्नातिम मुकरमून, वो लोग जन्नत में इंतहाई बाइज्जत तरीके से रहेंगे। وجہ اس کی ہے کہ انہوں نے اپنی دنیاوی زندگی کے اندر نمازوں کو وہ عزت دی ہے جس کی وجہ سے اب جنت میں بھی ان کو عزت دی جائے گی. جبکہ آپ نے دیکھا ہو جو دوسروں کے گھر مہمان ٹھہرا ہوا ہے اور مانگ مانگ کر کھا رہا ہے اس کی عزت میں تھوڑی کمی واقع ہو گئی. جنت میں تو وہ بھی ہے لیکن جو نمازوں کی حفاظت کرتے ہیں ان کے لیے کہا کہ وہ جنت میں باعزت طریقے جب جنت میں آ گئے تو باعزت خود بخود ہی ہو گیا. یہ مکرمون کہنے کی کیا ضرورت, اس میں لفظ کو کہنے کی کیا ضرورت تھی پروردگار. اس وجہ سے کہ یہ تمام افراد جنہوں نے اس دنیا میں نماز کی ایسا عزت و اکرام کیا وہ اس بات کے مستحق ہوں گے کہ ان کے ساتھ اتنا ہی عزت عام سلوک جنت میں بھی کیا جائے. تو اور یہ تو چھوڑیے جو بالکل چھوڑ بیٹھے ہیں نمازوں کو ان کے لیے اتنے دردناک عذاب بتائے گئے کہ باقاعدہ پیغمبر اسلام نے جو معراج کے سفر میں جو گناہگاروں کی حالت دیکھی تھی جو بحار الانوار کی جلد نمبر 100 کے اندر نقل ہوئی ہے کہ ان کے سروں کو پتھروں سے ٹکرایا جائے گا. اور پتھروں سے ٹکرایا جا رہا تھا جب پیغمبر اسلام سفر معراج پر گئے تھے جو عذاب دیکھے تھے. پیغمبر نے جبریل سے پوچھا تھا کہ اے جبریل یہ کس با کس جرم کی سزا ان لوگوں کو دی جا رہی. انہوں نے کہا یہ وہ لوگ تھے جو اپنی نمازوں کو اپنے سر پر بوجھ سمجھتے تھے. یعنی اپنے الفاظ میں کہیں کہ یہ سر جو صبح کے وقت تکیے سے نہیں اٹھتے تھے اب یہ اس بات کے زیادہ سزاوار ہیں کہ پتھروں سے کچلے جائیں. پتھر مار مار کے ان کو مسلسل ان کو یہ عذاب دیا جائے گا کہ پتھر ان کے سروں پہ مارے جائیں گے. اور باقاعدہ تفسیر منہاج الصادقین کے جہنم کی گوادی ہے جس کے اندر بہت ہی زیادہ آگ ہے, بہت زیادہ آگ, اور اس کا عذاب بھی بے انتہا سخت ہے. اس میں جس کو غی کہا جاتا ہے اس اتنی سخت آگ ہے اس کی کہ اس میں بے نمازی افراد کو ڈالا جائے گا. اور صرف ڈالا ہی نہیں جائے گا بلکہ ایسے مقام پر بے نمازیوں کو رکھا جائے گا کہ جو کہ فرعون اور حامان کا مقام ہے. فرعون کے ساتھ ان بے نمازیوں کو رکھا جائے گا. یہ خود پیغمبر اسلام کی حدیث ہے جس میں پیغمبر نے فرمایا کہ اس کو فرعون اور حامان کے ساتھ رکھا جائے گا. تو کتنا آپ خود سوچئے کہ کتنا خطرناک یہ معاملہ ہے کہ جس کو سمجھنے کی ضرورت ہے. اور یہ اتنی اہم چیز ہے, اتنی اہم ترین چیز ہے کہ جس وقت ہمارے امام زمانہ علیہ الصلاۃ والسلام جس وقت ظہور کریں گے اور اس کے بعد پھر وہ موقع بھی آئے گا کہ حضرت عیسیٰ آسمان سے نازل ہوں گے, تو اس وقت جس موقع پر حضرت عیسیٰ آئیں گے, جس موقع پہ حضرت عیسیٰ آئیں گے آسمان سے, اس وقت اذان دی جا چکی ہوگی, نماز جماعت قائم ہو رہی ہوگی اور امام زمانہ علیہ السلام نماز جماعت کی امامت کرنے والے ہوں گے. اس وقت حضرت عیسیٰ وقت نماز آسمان سے نزول کریں گے تو امام زمانہ ان سے کہیں گے کہ آپ آگے بڑھیے نبی خدا, آپ جماعت پڑھائیں. تو حضرت عیسیٰ کہیں گے کہ نہیں, نماز کی جو امامت ہے وہ مجھ سے زیادہ آپ اس بات کے حقدار ہیں کہ آپ پڑھائیں اور آپ ہی اس جماعت کی امامت کا فریضہ ادا کریں. اور پھر حضرت عیسیٰ امام زمانہ علیہ السلام کے پیچھے نماز پڑھیں گے. تو دیکھیں وہ والا واقعہ بھی حضرت عیسیٰ کا وہ نماز ہی سے متعلق ہے کہ جس وقت نازل ہوں گے اور اقامت کہی جا چکی ہوگی, اذان کہی جا چکی ہوگی اور اقامت ہو رہی, اس وقت ان کا آسمان سے نزول ہوگا. اچھا وہ جو حدیث آپ بہت زیادہ سنتی ہیں, الصلاۃ معراج المؤمن, نماز مومن کی معراج ہے. دیکھیں پیغمبر اسلام کی معراج تو سب اس سے واقف ہے اور علماء یہ فرماتے ہیں کہ بہرحال پیغمبر کی معراج تو ان کی ایک بڑی خصوصیت ہے اور اس خصوصیت میں ان کے ساتھ کوئی شریک بھی نہیں, لیکن دیگر انبیاء کو بھی معراج ملی ہے جس کی نوعیت اور کیفیات الگ الگ تھی. حضرت آدم علیہ السلام جب آدم سے وجود میں آئے اور پھر جنت میں ان کو اپنی زوجہ کے ساتھ ٹھہرایا گیا جو سورہ آراف کی آیات کے اندر آیا ہے, تو یہ خود حضرت آدم کی معراج تھی. آدم سے وجود میں آنا اور اس کے بعد اپنی زوجہ کے ساتھ جنت میں ان کا قیام. حضرت ادریس علیہ السلام فرشتوں کے پروں پر باقاعدہ سوار ہوئے اور اس کے بعد جنت اور آسمانوں کی سیر کو گئے, یہ حضرت ادریس کی معراج تھی, حضرت ادریس کی. اسی طرح حضرت نوح کی کہ خدا کے حکم سے راہ خدا میں کشتی میں سوار ہو کر پوری دنیا کا سفر حضرت نوح نے کیا تھا, और उसके बाद फिर उनको उनकी किश्ती को करार आया था, तो ये हजरत नूह की मेराज थी। हजरत इब्राहिम को जब मिंजनीक में डालकर उसके बाद आग के अंदर फेंका गया और फिर आग जो है वो सलामती हो गई और ठंडी हो गई हजरत इब्राहिम के लिए, ये हजरत इब्राहिम की मेराज थी। इसी तरीके से हजरत इस्माइल की थी कि खंजर उनके गले पर चला, उसके बाद जन्नत से मेंढा आया और हजरत इस्माइल ज़ेबा होने से बच गए और वफादैना हो बेजिबिन अजीम उसका मज़दाक बन गए। ये हजरत इस्माइल की मेराज थी। और इसी तरीके से हजरत मूसा जब कोहे तूर पर गए और वहाँ कोहे तूर पर परवरदिगार आलम का जो शीरी कलाम है उसको सुनकर मस्त हो गए, तो वो कलाम सुनकर मस्त हो जाना वो हजरत मूसा की मेराज थी। और खुद पैगंबर इस्लाम तो जब सफर पे तशरीफ ले गए थे, दुरूद भेजिए मोहम्मद वाले मोहम्मद अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और काबा कौसैन और आओ अदना की जो है मंजिल के ऊपर पहुंच गए थे, तो वो पैगंबर इस्लाम की मेराज थी। इसी तरीके से बंदे मोमिन की भी एक मेराज है जिसका नाम नमाज है, नमाज। अच्छा, अब इमाम खुमैनी एक जुमला बहुत बेहतरीन निशात फरमाते थे, कहते थे कि नमाजों में 1,24,000 अंबिया और आइमा उनकी नमाजों का इरफान वो आपकी नमाज में भी आ सकता है। अगर आप अव्वल वक्त में अगर नमाजें पढ़ें तो आप उस इरफान के सिलसिले से मुत्तसिल हो जाते हैं। यानी जिस तरीके से 1,24,000 अंबिया नमाजें पढ़ते रहें और पैगंबर इस्लाम और आइमा अथार नमाज पढ़ते रहें, तो जिस वक्त आप नमाज पढ़ती हैं ना, जिस तरीके से देखिए जिस जगह ढलान होती है पानी बहता हुआ वहीं पर आ जाता है, तो कह रहे हैं कि आप अंबिया और आइमा के इरफान के साथ नमाजों के औकात में अपने आप को मुंसलिक कर लेते हैं और उसी वक्त आपको भी मेराज मिलती है, जब भी मोमिन की मेराज कहा गया इसको। तो देखिए जमात की नमाज का भी यही फलसफा बयान किया गया कि इंसान जिस वक्त नमाज जमात पढ़ रहा होता है, तो देखिए अकेला और फुरादा इंसान नमाज पढ़ता है तो खुशू व खुजू भी कम होता है, शराइत भी कम होती हैं, तवज्जो भी उसकी नहीं होती है, लेकिन अगर नमाज जमात पढ़ता है ये सब चीजें मफकूद भी हो जाए तब भी उस जमात की नमाज की वजह से तमाम कमियां पूरी हो जाती हैं। ये आयतुल्ला अबुल हसन इस्फहानी है कि जो नमाज जमात पढ़ा रहे हैं, जो आपके सामने तस्वीर के खुद कब्रिस्तान के अंदर जाते थे और वहां जाकर इमाम ज़माना अलैहिस्सलाम से मुलाकात कर लिया करते थे। नजफ का जो वादी उस्सलाम कब्रिस्तान है वहां, तो जमात देखिए एक आदमी की भी अगर जमात में नमाज कबूल हो रही है तो उसकी बरकत से तमाम नमाजियों की नमाज जो है वो कबूल हो जाती, इस वजह से जमात का बहुत सवाब और फायदा है। और जो भी शख्स अव्वल वक्त नमाज पढ़ता है उसकी तो यकीनी बात है कि उसकी नमाज तो जरूर कबूल होनी है। वजह इसकी उलमा ये बयान करते हैं कि देखिए इमाम ज़माना अलैहिस्सलाम ये तो लाजमी अव्वल वक्त ही में नमाज पढ़ते हैं और इनकी नमाज जब आसमानों में अव्वल वक्त नमाजें सब एक साथ पहुंचती हैं और उनमें इमाम ज़माना अलैहिस्सलाम की नमाज भी होती जिसे लाजमी कबूल होना होता है, तो उनकी नमाज की कबूलियत की बरकत और उनके सदक़े में उस मौके पर जितनी नमाजें साथ गई होती हैं उन सबकी भी नमाजें कबूल हो जाती। अच्छा, ये जो नमाज मोमिन की मेराज है, ये जो हदीस है, इसको थोड़ा सा समझने की जरूरत है। आगा मोहसिन किराती ने इसकी काफी अच्छी तशरीह की है और इसके अलावा आगा हुसैन देलमी ने इस हदीस की बहुत अच्छी तशरीह की है, जो दोनों मिला के मैं आपके सामने पेश कर रहा हूं। उन्होंने कहा कि जो नमाज मोमिन की मेराज है, तो नमाज जिस तरीके से मोमिन को एक उरूज और बुलंदी की तरफ लेके जाती है उसकी मिसाल जहाज से दी जा सकती है, जहाज से। और कहा कि देखिए जहाज भी हमारे जिस्म को बुलंदी और उलू की तरफ ले जाता है। ये फरमाते हैं कि देखिए दुनिया में इंसान की जो परवास का वसीला है हमारे जिस्म की परवास का, वो जहाज है। और नमाज का मकसद भी कुर्बे इलाही की फजा में परवास करना है, نماز آپ کو قرب الہی کی فضا میں پرواز کرواتی ہے اور جہاز آپ کے جسم کو پرواز کرواتا ہے. اور دیکھیے وہ فرماتے ہیں کہ دونوں میں سملیرٹیز کیا ہیں جس سے آپ کو نماز مومن کی معراج سمجھنے میں آسانی ہوگی. جہاز کی مثال سے بات سمجھائی. دیکھیے جہاز جب بن کر تیار ہو جاتا ہے تو اب اس کا کام کیا ہے, اب اس کو اڑنا چاہیے, اب اس کو وہاں پر کھڑا نہیں رہنا چاہیے اپنے اینکر میں, اس کو اڑنا چاہیے وہاں سے. اب یہ تیار ہو گیا ہے, اب یہ کام کرنے کے قابل ہو گیا ہے. اسی طرح فرماتے ہیں کہ جب مومن بھی بالغ ہو جائے یا کوئی لڑکی بالغہ ہو جائے تو اب اسے بھی قرب الہی کے حصول کی کوشش میں اپنی معراج کو پانا چاہیے اور اڑنا چاہیے فضائے قرب الہی میں, اس کو بھی پرواز کرنی چاہیے. وہاں پر اس بات کی بہت کہ بہت بچوں کو اول وقت بالکل بلوغ کے ابتدائی زمانے سے, بلوغ کے ابتدائی زمانے سے بچوں کو اس بات کی عادت ڈالنی چاہیے. اب دیکھیے کہ رہبر معظم کتنی مصروفیات ہیں لیکن چھوٹی بچیاں جو قریب البلوغ ہیں یا بالغ ہو چکی ہیں ان کی نماز جماعت کی امامت کر رہے ہیں, وہاں پر اس طرح سے چیزوں کو پریکٹس کروایا جاتا ہے. اچھا اسی طرح سے علماء ایک مثال بھی دیتے ہیں کہ جس وقت دیکھیں جہاز جب پرواز کرنا چاہتا ہے نا تو اس کو صاف ستھرا طاقتور پیٹرول چاہیے ہوتا ہے. اگر آپ موٹر سائیکل والا جو پیٹرول جہاز کے ٹنکی کے اندر ڈال دیں گے کبھی پرواز ہی نہیں کر سکے گا. اسی طریقے سے جو نماز گزار ہے اس کو بھی اگر قرب الہی کی فضا کے اندر پرواز کرنا ہے اس کی روح کو, کیونکہ نماز معراج مومن ہے, تو علماء فرماتے ہیں اس کو بھی جو پیٹرول یعنی اس کی غذا جو ہے وہ پاک صاف اور حلال ہونی چاہیے, ورنہ کبھی یہ قرب الہی کی فضا میں پرواز کے قابل نہیں ہو سکے گا. جیسے ہم نے مثال دی کہ موٹر سائیکل کا پیٹرول سے کبھی بھی جہاز نہیں اڑ سکتا, جب وہ اڑے گا ہی نہیں تو بلند کہاں سے ہوگا. اپنی غذا کو بہت زیادہ دیکھنے کی ضرورت ہے. پھر فرماتے ہیں کہ جہاز کے لیے رن وے کا اسموتھ ہونا بہت ضروری, جس کے ورنہ اس میں گڑھے ہوں گڈھے ہوں کہ اس میں جہاز تو کبھی بھی اس کے اوپر دوڑ ہی نہیں سکے گا. تو فرماتے ہیں کہ اسی طریقے سے نماز کی جگہ بھی حلال پاک اور مباح ہونی چاہیے, غصبی جگہ نہیں ہونی چاہیے, نجس جگہ نہیں ہونی چاہیے, ورنہ کبھی بھی اپنی معراج کو پا نہیں سکے گی. دیکھیے سملیرٹیز ہیں. اسی طرح سے فرماتے ہیں کہ پائلٹ جو ہوتا ہے وہ تمام جہاز کے فنی مسائل سے آگاہ ہوتا ہے, کیا کرنا ہے تمام چیزیں اس ٹیکنیکل جو چیزیں ہوتی ہیں اس سے آگاہ ہوتا ہے. مومن کو بھی نماز کے تمام فقہی اور اخلاقی اور شرعی مسائل سے آگاہ ہونا چاہیے, تبھی وہ اس کا وہ جہاز اس کی وہ معراج جو ہے وہ ہو سکے گی, وہ پرواز کر سکے گا اس کا جہاز عالم معنوی میں. پھر فرماتے ہیں ایک اور مثال کے ذریعے کہ پائلٹ ہمیشہ کنٹرول ٹاور جو ہوتا ہے اس کے احکامات کا پابند ہوتا ہے, کنٹرول ٹاور سے احکامات لیتا ہے. اسی طرح نمازی کو بھی مجتہد عالم کے فتووں کے احکامات کا پابند ہونا چاہیے, وہ کنٹرول ٹاور ہے, اپنی طرف سے نمازوں میں کوئی اضافہ نہیں کر سکتے. یہ نہیں کہ ہمیں کوئی تشہد پسند آ رہا ہے تو ہم اس کا اضافہ کر دیں, کوئی چیز پسند نہیں آ رہی اس کو نکال دیں, نہیں. جو بھی کنٹرول ٹاور کے احکامات ہیں اسے سر منہ اختلاف کرنا بہت بڑی تباہی کا باعث بن سکتا ہے, نمازیں اس سے باطل ہو سکتی ہیں آپ کی. آپ کو یہ دیکھنا پڑے گا کہ لوگوں کی چیخ و پکار یا کسی بھی طور پہ انحرافی افکار کو پھیلانے والے کنٹرول ٹاور کے علاوہ کسی اور جگہ سے انٹرسپٹ کر کے آپ کو احکامات نہ دینا شروع ہو جائیں. اچھا اسی طرح سے دیکھیے یہ بھی مثال دی جاتی ہے کہ جتنی عمدہ ایئر لائن ہوگی پرواز اتنی اچھی ہوگی, اور جتنی خراب ایئر لائن ہوگی, نام میں نہیں لوں گا ورنہ فوراً آپ ویسے پہچان گئی ہوں گی, تو اتنی پرواز اس کی عموماً خراب رہے گی, ایمرجنسی لینڈنگز کرنا پڑیں گی اس کے لیے. جتنی عمدہ پرواز چاہیے اتنی عمدہ ایئر لائن کا انتخاب کیا جاتا ہے. تو مومن بھی جتنا متقی و پرہیزگار ہوگا اتنا ہی اس کی نماز کی معراج بلندی کے اوپر اتنی ہی اس کی نماز جا سکے گی, یعنی جتنا اچھا مومن ہوگا اتنی اچھی اس کی نماز اس کے مطابق ہوگی. فاسق و فاجر مومن ہوگا تو نماز کی کیفیت بھی بس ویسی ہی ہوگی جو اس ایئر لائن کی جو آپ کے دماغ میں. اچھا اسی طریقے سے دیکھیے جہاز جس وقت اڑتا ہے تو ٹیک آف سے پہلے کچھ ٹیکسی کرتا ہے, ایسا تو نہیں کھڑے کھڑے جہاز ایک دم سے ہوا میں اڑ جائے, یعنی زمین پہ دوڑتا ہے, پہلے آہستہ آہستہ ہوتا ہے, پھر اسپیڈ بڑھتی ہے, پھر یہاں تک ہوتا ہوتا ایک دم سے فضا کے اندر بلند ہو جاتا ہے. اسی طریقے سے نماز جو مومن کی معراج ہے پہلے مقدمات نماز ہے, پہلے اس کو وضو کرنا پڑتا ہے, نماز کی تیاری ابھی آہستہ آہستہ چلنا شروع ہوا, یا آیت اللہ خوئی مرحوم ہے جو کہ وضو کر رہے ہیں, اور علماء دیکھیے اس میں ایک چیز اور بھی ہے کہ برتن وغیرہ کے اندر وضو کا ایک فائدہ ہوتا ہے کہ اس میں پانی کم ضائع ہوتا ہے. ہم لوگ بیسن وغیرہ کے اندر سامنے کھڑے ہو کے جو وضو کر رہے ہوتے ہیں تو مسلسل پانی بہ رہا ہوتا ہے, مسلسل پانی بہ رہا ہوتا ہے, تو یہ اتنی اچھی بات نہیں ہے. وضو کے جب مسائل بیان ہوتے اس وقت کافی تفصیل سے اس بات پہ بحث ہوئی تھی. برتن میں اگر لے کر وضو کرتے ہیں نا تو اس سے بہت سارے مستحبات پہ بھی عمل ہو جاتا ہے اور پانی بھی کم خرچ ہوتا ہے. تو ابھی مانوی فضا کے اندر پرواز کرنا لیکن فوراً نہیں اڑ جانا کہ ہم فوراً بھاگتے ہوئے گئے اور ایک دم سے اللہ اکبر کہہ کے نماز شروع کر دی. نہیں, اس سے پہلے وضو ہے, اس سے پہلے جو ہے وہ اذان و اقامت ہے, کچھ مستحب دعائیں ہیں, کچھ ٹھہرا جاتا ہے, کچھ مستحبات کے اندر مشغول ہوا جاتا ہے. جس طریقے سے جہاز فوراً نہیں اڑ جاتا اسی طریقے سے نماز کا بھی مسئلہ ہے. اچھا دیکھیں, جس وقت جہاز ٹیک آف کر رہا ہوتا ہے اور ابھی اڑ رہا ہوتا ہے اس وقت اس کے انجنز کے اوپر بہت زیادہ لوڈ پڑتا ہے, بہت طاقت چاہیے ہوتی کہ جب یہ اڑ جاتا ہے اور فضا کے اندر ایک اسموتھ فلائٹ ہو جاتی ہے پھر اس کے انجنز پہ اتنا زور نہیں پڑتا. اسی طرح سے جس وقت آپ نماز شروع کرنے والی ہوتی تو اس وقت آپ کو بہت طاقت لگانا پڑتی, شیطانی وسواس آ رہے ہوتے ہیں, شیطان چاہتا ہے کہ ٹال دو, ترک کر دو, آخری وقت میں پڑھ لینا, خواہش نفس, نیند آ رہی ہے, ابھی سستی آ رہی ہے, ابھی کھانا کھایا ہے, تو کاہلی ہو رہی ہے, لاپرواہی ہو رہی ہے, اس سے اپنا پیچھا چھڑانا ہے. پیچھے چھڑانے کے لیے بہت طاقت چاہیے, جس طرح جہاز کو ٹیک آف کرتے وقت طاقت چاہیے ہوتی. لیکن ایک دفعہ بس آپ کھڑے ہو گئے, آپ نے شیطان کو شکست دے دی اور نماز میں مشغول ہو گئے, اب آسانی کے ساتھ پھر نماز پڑھ لی جاتی, مصلی پر آ گئے, بس آپ نے اچھا خاصا کام کر لیا, اب اس کے بعد زیادہ پریشانی آپ کو نہیں ہوتی. ادھر آپ نے اعوذ باللہ من الشیطان الرجیم یا بسم اللہ الرحمن الرحیم تکبیرۃ الاحرام کہہ کے نماز شروع کی اور وہیں آپ کے لیے سہولت اور آسانی, گویا فلائٹ اسٹیبل ہو گئی. دیکھیے فلائٹ کے اندر ہر چیز کی بڑی کیلکولیشنز ہوتی ہیں اور ٹائمنگ کی بڑی اہمیت ہوتی ہے. جو کام پہلے کرنا ہے اسے بعد میں نہیں کر سکتے, جو کام بعد میں کرنے ہیں اس کو پہلے نہیں انجام دے سکتے. اسی طریقے سے نماز بھی اگر ایک منٹ پہلے آپ پڑھ لیں گے تب بھی نماز باطل ہو جائے گی, وقت کے بعد قضا ہونے کے بعد پڑھیں گے تب بھی آپ گناہگار ہو جائیں گے. یعنی ہر چیز جس طرح سے جہاز میں کیلکولیٹڈ اور ٹائمنگس کے ساتھ ہوتی, اسی طریقے سے نمازوں کا بھی مسئلہ. اور دیکھیے یہ بھی علماء نے بہت اچھی بات کہی کہ دیکھیے کامیاب فلائٹ اسی وقت کہا جا سکتا ہے کسی فلائٹ کو جب وہ صحیح و سالم تمام خطرات سے کراس کرتے ہوئے سیفلی لینڈ کر جائے, اسے کہا جاتا ہے کہ کامیاب فلائٹ تھی. نماز بھی ہماری اسی وقت قیمتی ہوگی جب یہ کسی بھی آفت کے بغیر, کسی بھول چوک کے بغیر, کسی خشوع خضوع میں کمی کے بغیر, یہ اگر اچھے طریقے سے نماز آپ نے اختتام پذیر کر دی ہے تب یہ کہا جائے گا کہ آپ نے صحیح طور پر معراج مومن کی اس روایت کے اوپر عمل کرتے ہوئے بلندی تک نماز کو لے کے گئے اور پھر اختتام اس کا بالکل سیف اینڈ ساؤنڈ طریقے سے آپ نے کر دیا, کوئی مکروہات نہیں ہوئے, کوئی مبتلات نہیں ہوئے, گویا فلائٹ جو تھی نماز کی وہ سیفلی لینڈ کر گئی. اسی طریقے سے دیکھیے پائلٹ کے لیے ضروری ہے, علماء فرماتے ہیں کہ کنٹرول ٹاور کے احکامات کی زبان سے واقف ہو. کتنی ایئر کریش انویسٹیگیشنز وغیرہ کے جو پروگرام ٹی وی کے اوپر آتے ہیں اس میں کتنی ایئر کریش ایسے دکھائے گئے ہیں کہ جو جہاز کے پائلٹ تھے وہ کنٹرول ٹاور کی زبان سے صحیح طور پر واقف نہیں تھے. صحیح واقف نہیں تھے تو اس کے نتیجے میں وہ احکامات کو صحیح طور پر سمجھ نہیں سکے اور وہ ان کو نقصان اٹھانا پڑا, جہاز کریش ہو گئے. اسی طریقے سے اس نماز کی جو فلائٹ ہے اس کی بھی ایک خاص لینگویج ہے, وہ عربی. صحیح تلفظ ہونا چاہیے, صحیح تجوید ہونی چاہیے, آپ کو مختلف چیزیں پتہ ہونی چاہیے. یہ نہیں کہ نماز عربی میں اور آپ اردو کے اندر طریقے سے اس کو پڑھ رہی ہیں. یا جیسے وہ تھا مصطفیٰ کمال عطا ترک کہ جس نے پوری نماز کو ترکی میں کرنے کی ترکیب کی تھی, پوری نماز باطل ہو جائے گی اگر کسی نے اس انداز سے اس طریقہ کار کو اختیار کیا. پھر علماء فرماتے ہیں کہ دیکھیں جتنا جہاز فضا کے اندر بلند ہوتا جاتا ہے اتنی ہی دنیا اس کے سامنے چھوٹی ہوتی چلی جاتی. دیکھو اتنی بڑی بڑی عمارتیں بھی اتنی چھوٹی چھوٹی نظر آنے لگتی ہیں. اسی طرح سے قلب نمازی ہے, وہ جتنا خدا کی طرف متوجہ ہوتا جاتا ہے دنیا اور اہل دنیا اس کی نگاہ میں اتنا ہی حقیر ہوتے چلے جاتے ہیں. آیت اللہ جواد انصاری حمدانی جنہوں اپنی نمازوں میں خشوع خضوع کے اندر بہت مشہور تھے, تو جتنا خدا کی طرف متوجہ ہوگا نمازی کا دل اتنا ہی دنیا اس کی نگاہ میں حقیر ہو جائے گی. جس طریقے سے جہاز جتنا بلند ہوتا ہے عمارتیں اور دنیا اتنی چھوٹی نظر آتی. دیکھیے پائلٹ کے لیے علماء نے فرمایا بہت ضروری ہے کہ اس کی ٹریننگ صحیح ہو, ایویشن کے ایسے اداروں کے اندر صحیح انہوں نے جو ہے تعلیم حاصل کی ہو, اچھے استاد سے, اچھے معلم سے, اچھے کالجز سے انہوں نے پڑھا ہوا ہو تو وہ اچھے پائلٹ بن سکتے ہیں. اسی طریقے سے جو نماز گزار ہے اس کو بھی اپنے کسی اچھے استاد سے, کسی اچھے رہنما سے, کسی اچھے مدرسے سے باقاعدہ نماز کے مسائل کو، اس کے اخلاقیات کو، اس کو قبول کروانے والی چیزوں کی معرفت حاصل کرنی چاہیے. یہ ہمارے استاد محترم مولانا صادق حسن صاحب قبلہ یعنی نمازوں کے بھی اعتبار سے اور دیگر مسائل فقہ کے اعتبار سے کتنا عظیم و شان کام ان کا ہے کہ جس کو رشک آتا ہے دیکھ کے، کہ مسائل نماز کے خاص طور پر کراچی میں، دیگر کچھ اور علماء نے بھی اچھا سلسلے میں کام کیا یقیناً، لیکن ان کی خصوصیت کوئی الگ اور نمایاں ہی ہے کہ مسائل فقہ کے اعتبار سے اتنا زیادہ کام ان کا جو ہے وہ نظر آتا ہے. تو اسی طرح سے کہ پائلٹ کے لیے دیکھیے یہ بات بھی ضروری ہے کہ اس کا دماغ، اس کا ذہن بہت الرٹ ہونا چاہیے. وہ غافل ہو جائے، پائلٹ بے ہوش ہو جائے، جہاز سے گر پڑے. تھوڑے دن پہلے پائلٹ صاحب لینڈ کرنے کے بعد پتہ چلا، ابھی شاید لینڈ بھی نہیں ہوئی تھی کہ کیبن سے باہر نکلے، اسی وقت بے ہوش ہو کے گر پڑے تھے. تو اس سے بہت مسائل جو ہے وہ جہاز کے اندر ہو سکتے ہیں. تو اس کے لیے ضروری ہے کہ جو بھی پائلٹ ہے وہ بالکل الرٹ اور ہوشیار ہونا چاہیے. اسی طریقے سے ورنہ نقصان ہوگا. بے پرواہ جو نمازی ہیں، جو مسائل نماز سے بالکل بے پرواہ ہیں، نہ ان کو یہ پتا ہے کہ ہمارا کوئی بال تو نہیں نظر آ رہا خواتین میں سے، تو ایک بال بھی نظر آ رہا ہو تو نماز باطل ہو جاتی ہے. لباس ان کا کس طرح کا ہونا چاہیے، بس جیسا تیسا نماز پڑھنی، چاہے بال نظر آ رہے ہوں چاہے لباس نامناسب ہو، کوئی مسائل نماز وغیرہ کی پرواہ نہ ہو، ان کی بھی نماز باطل ہو جائے گی. ایسا نہیں، اس کو الرٹ ہونا چاہیے اپنے آپ کو باقاعدہ. جب ہم اگلی کلاس ہوگی اس کے اندر نماز کی تیاری کیسے کریں، اس پہ جب گفتگو ہوگی تو اس میں آپ دیکھیں گی بہت ساری چیزیں. آپ کو باقاعدہ آئینے کے سامنے کھڑے ہو کے اپنے حجاب، پردہ، ایک ایک بال کو دیکھنا ہوگا کہ کہیں ایسا تو نہیں ہے کہ میری نماز اس سے خراب ہو جائے. اسی طریقے سے علماء فرماتے ہیں کہ جہاز کو پرواز کے لیے دو پروں کی ضرورت ہوتی. ایک پر بھی اگر اس کا خراب ہو جائے تو جہاز جو ہے کریش کر جائے گا، گر جائے گا. اسی طرح معراج مومن جو ہے نماز، اس کو بھی مانوی فضا کے اندر پرواز کرنے کے لیے اس کے بھی دو پر ضروری ہیں، ایمان اور عمل صالح. ان میں سے اگر ایک چیز بھی کم ہے، ایک چیز بھی اگر کم ہے، بہت سے لوگ ہوتے ہیں کہ جناب فقط نمازوں کے اندر لگے ہوئے، عمل صالح سے لوگوں کی کوئی پرواہ نہیں کر رہے، کچھ اور چیزوں کے اندر حصہ نہیں لے رہے، بس نمازوں میں نمازیں پڑھے جا رہے ہیں. ان کی بھی، یہ بھی صحیح طور پہ پرواز نہیں کر سکے گی ان کی نماز. اسی طریقے سے بہت سارے ایسے ہیں جو عمل صالح میں لگے ہوئے ہیں لیکن نماز سے غافل ہیں. کتنے ایسے ہیں کہ گلوکار کا تو میں نے خود ٹی وی پہ اپنے کانوں سے سنا کہ بھائی دیکھیے زلزلہ زدگان کے حوالے سے میں بہت ہمدردی دل میں آئی اور میں بہت چیریٹی کے لیے کام کرتا ہوں، لیکن واضح طور پہ بتا دوں میں نماز نہیں پڑھتا ہوں. یہ ٹی وی پہ کہا انہوں نے گلوکار نے. تو ان کی بھی نہ، یہ بھی کسی مانوی فضا کے قابل نہیں ہے. بھائی وہ کون سی نماز ہے کہ جو کہ حقوق العباد اور دیگر لوگوں سے یا عمل دیگر عمل صالح جو ہے، جو ایمان اور عمل صالح دونوں کی ضرورت پیش آتی، ان میں سے کوئی سی بھی ایک چیز کم ہو جائے، یا حقوق اللہ یا حقوق العباد، یہ بھی جہاز کے دو پر سمجھے جا سکتے ہیں. اچھا پھر یہ بھی علماء نے کہا کہ دیکھیں جہازوں سے کیا ہوتا ہے، سفر سمٹ جاتے ہیں، انسان جلد اپنی منزل پر پہنچ جاتا ہے. دنوں کے سفر گھنٹوں کے اندر طے ہو جاتے ہیں. اسی طریقے سے نماز بھی بہت جلد قرب پروردگار کے منزل پر انسان کو لے آتی. ان نمازوں کے ذریعے بہت جلد قرب پروردگار حاصل ہوتا. اور یہ بات بھی مشابہت کے طور پہ علماء نے نقل کی کہ دیکھیں جہاز جتنا زیادہ بڑا ہوتا ہے اتنی پرواز اس کی سموتھ ہوتی. جو فوکر طیارے ہوتے ہیں، چھوٹے طیارے ہوتے ہیں، وہ جھٹکے بھی لے رہے ہوتے ہیں، فلائٹ بھی ان کی سموتھ نہیں ہوتی ہے. تو علماء فرماتے ہیں کہ اسی طریقے سے جس طرح بہت بڑا جہاز ہو تو اس کی فلائٹ سموتھ ہوتی ہے، اسی طریقے سے اگر نماز جماعت جتنی بڑی ہوگی وہ فوراً قبول بھی ہو جائے گی. خوشو و خضوع یا اس طرح کی کوئی کمی اگر واقع بھی ہوتی ہے جیسے میں نے اس سے پہلے ذکر کیا، تو وہ بھی آپ کی ساری کمپنسیٹ ہو جائے گی. اور بڑی جماعت ہونے کی وجہ سے جہاز جتنا بڑا ہے اتنی سمجھنے کے لحاظ سے سیف اینڈ ساؤنڈ طریقے سے جو ہے وہ اس معراج کو انسان حاصل کر سکتا ہے. اور پرواز میں دیکھیے اگر ایک بھی مہلک غلطی ہو جائے تو اس سے کیا ہوتا ہے، فقط ایک غلطی سے کروڑوں کا جہاز وہ کریش ہو جاتا ہے، وہ گر جاتا ہے، اس کے اندر مثلا آگ لگ جاتی، ایک صرف ایک مہلک غلطی. اسی طریقے سے نمازی بھی اگر کوئی ایک مہلک غلطی کر لے، مثلا ریاکاری کی غلطی، لوگ ایک سیکنڈ کو بھی دل میں خیال اس کے آ گیا کہ میں دنیا دکھاوے کا، ایک سیکنڈ کا بھی خیال، وہ پوری اس نماز کو معراج پہ جو گئی ہوئی تھی وہ نماز کا وہ جہاز جو ہے وہ کریش ہو جائے گا، تباہ و برباد ہو جائے گا، نماز باطل ہو جائے گی. اور ہزاروں سال کی جو دیکھی شیطان کی عبادت تھی، وہ فقط غرور و تکبر آیا اور پوری ہزاروں سال کی نمازیں اس کی جو ہے وہ باطل ہو گئی، فقط ایک گناہ کے کو انجام دے کر. اور دیکھیے یہ بھی کہا گیا کہ جہاز دیکھیے جب تک رکاوٹوں میں کھڑا رہتا ہے، جب تک وہ اڑ نہیں سکتا، پرندے کے پاؤں میں اگر آپ رسی باندھ لیں وہ کہاں سے پرواز کرے گا. اسی طریقے سے اگر کوئی مومن ہے اور اس کے پاؤں میں گناہوں کی زنجیر بندھی ہوئی، جو جتنی بھاری زنجیر ہوگی उतना ही वो उड़ान उसकी मुश्किल होगी। तो हमेशा तौबा और इस्तगफार करके जब ये नमाजों को शुरू करने से पहले अस्तगफिरुल्लाह रब्बी व अतूबु इलैह कहने की बड़ी ताकीद है, जो आगे नमाजों की तैयारी के ज़िम्न में हम जिक्र करेंगे। तो गुनाहों की जंजीर को पहले छुड़ाइए, तौबा कीजिए और नमाजों की तरफ मशगूल हो जाइए। और देखिए, जितना जहाज हवा में बुलंद होता चला जाएगा उतना आप घर वालों से दूर हो जाएंगी। फिक्रे दुनिया, लोग कहते हैं कि जब जहाज के अंदर इंसान बैठता है तो ख्वाह कितनी परेशान क्यों ना हो, दुनियावी एतबार से बहुत सारी परेशानियों से उसका दिमाग हट जाता है। इसी तरह से जब नमाज इंसान पढ़ना शुरू करता है और खुशू से नमाज पढ़ता है तो तमाम मादी फिक्रात से दूर हो जाता है, उतना ही खुदा के वो नजदीक होता चला जाता है। और एक और बहुत अहम बात उलमा बयान फरमाते हैं कि देखिए, जहाज जितना ऊपर जाता जाएगा उतना ही गिरने का खौफ बढ़ता चला जाएगा। मसलन अगर कोई बहुत 5 फुट के फासले पर अगर आप हैं कहीं, देखिए दीवार पे खड़ी हो, आपको गिरने का उतना खौफ नहीं होगा जितना 500 फुट की किसी बिल्डिंग पे आप टांग लटकाए इस तरह से बैठी हो, गिरने का कितना खौफ होगा आपको। कोई 100 फुट के गहरे कुएं के अंदर आप को एक रस्सी लटकाई जाए और आप नीचे हो और आप रस्सी को खींचते खींचते हो जो है ऊपर आ रही हो, तो जितना आप किनारे के करीब पहुंचती जाएंगी उतना गिरने का खौफ बढ़ता चला जाएगा। तो उलमा एक बात बयान फरमाते हैं कि इसी बुनियाद पर जो उलमा का खौफ होता है, सालेहीन का खौफ होता है, अंबिया और आइम्मा का खौफ होता है कि धड़क रहे हैं दिल और जर्द चेहरा पड़ा जा रहा है उनका, और अमीरुल मोमिनीन दीवारें मस्जिद कूफा की दीवारें पकड़ पकड़ के जो आ रहे हैं, ये गौम सल्ला मोहम्मद जितनी बुलंदी पर है उतना ही खौफ खुदा बढ़ता चला जा रहा है। यह है मफहूम नमाज मोमिन की मेराज है इस हदीस का। देखिए मुकामात आलिया जितने, इनकी कोई हद और इंतहा नहीं, क्योंकि कमाल तो फकत परवरदिगार आलम की जात के पास है, हद कमाल उसके पास है। तो कमाल के करीब होने के लिए उलमा की सीरत रही है और अंबिया की और हमारे आइमा की भी, कि एक एक रात में या शबोरोज में मिलाकर हजार हजार रकत नमाज पढ़ते थे, जिसको फौरन लोग कैलकुलेट करने लगते हैं कि इतनी देर इतना टाइम लगेगा तो ये हो सकेगी नमाज या नहीं हो सकेगी। अमीरुल मोमिनीन अलैहिस्सलाम के लिए मिलता है इमाम हुसैन अलैहिस्सलाम के लिए मिलता है, इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम के लिए बात मिलती है, और आइम्मा में से हमारे 8वें इमाम इमाम अली रज़ा अलैहिस्सलाम के लिए मिलती है। कि एक रात में या शबोरोज में मिलाकर 1000 रकात नमाज पढ़ा करते थे। अबासल्त कहते हैं जिन के ईरान की ज्यारतों में आप अबासल्त के मजार पर भी गई होंगी उनके रोजे पर, तो 8वें इमाम कैद खाने में थे तो अबासल्त जब मिलने के लिए गए तो दारोगा जिंदान ने कहा कि मैं आपको मिलवा तो सकता हूं इमाम से, लेकिन मैं किस वक्त मिलवाऊं, वो कभी ऐसा मौका ही नहीं नजर आता कि इस वजह से नमाज पे ना हो, मुसल्ले पे ना, हर वक्त नमाजों पे नमाजें पढ़ते रहते। और ये तो आइम्मा की बात थी, पिछली दफा तो मैंने अल्लामा अब्दुल हुसैन अलमीनी का तस्कर आपके सामने किया था कि वो भी किस तरह से मशहद में एक रात के अंदर या शबो रोज में मिलाकर 1000 रकात जो है वो नमाज पढ़ा करते थे। देखिए नमाजों को इतना पावरफुल होना चाहिए, एक जमाना था जो कि अब नहीं रहा है, शायद इस वजह से भी हमें बहुत सारे जो एहतजाज हम करते हैं ना, हमें उसके लिए बाज़ औक़ात धरने देने की जरूरत पेश आती है, कभी कोई एहतजाज का तरीका अपनाने की जरूरत पेश आती है। पहले जमाने में जब नमाजें इतनी पावरफुल हुआ करती थी तो उलमा हुकूमतों पे दबाव डालने के लिए अपने मुतालबात मनवाने के लिए पता है आपको क्या किया करते थे, नमाजें जमात को पढ़ाना मौकूफ कर दिया करते थे, इतनी पावरफुल नमाज थी, हुकूमतों पर इतना दबाव पड़ता था कि क्या है कि फलां नमाज जमात पढ़ाने के लिए आज इस वजह से नहीं आए, कि एहतजाजन नहीं आए कि फलां कैदियों को जब तक छोड़ा नहीं जाएगा जिन बेगुनाहों को, जब तक वो नमाज जमात कायम नहीं होगी, एक नमाज जमात सिर्फ होती थी और इतना दबाव हुकूमत पर पड़ता था कि कैदी छोड़ने पड़ जाते थे। ये आपके सामने जो इस वक्त है बड़ी नादिर और नायाब तस्वीर है मिर्जा शिराजी की, जिनका तंबाकू वाला फतवा था, ये उनकी नमाज जमात कायम हो रही है वहां पर। अब इतना वक्त नहीं है बहुत सी नई खवातीन को, वो कौन सा तंबाकू के खिलाफ जो फतवा दिया था कि किस तरह से तंबाकू के जरिए ईरान में दाखिल होना चाह रहे थे और उन्होंने फतवा दे दिया था कि आज से सब लोगों के लिए तंबाकू का इस्तेमाल करना हराम। तो इस तरह से अंग्रेजों को ईरान में दाखिले से रोका था अपना वो सियासी फतवा देकर। तो इतना दबाव पड़ता था उन नमाजों की वजह से कि फकत एहतजाजन नमाज जमात पढ़ाना मौकूफ कर दी, हुकूमतों पर इतना दबाव पड़ गया। और सिर्फ यही नहीं, आपको बहुत सारी आपकी जो मादी मुश्किलात हैं वो भी बहुत नमाजों के जरिए आप हल कर सकती, बशर्ते नमाज को ऐसा बनाएं भी। जब भी हम ये जो सब चीजें आपको बता रहे हैं और मरहलेवार बताते चले जाएंगे इंशाल्लाह, तो उसके अंदर आप देखेंगे क्योंकि सिलसिला निस्बतन चलेगा 12-15 दर्स तक तो कम से कम, और उसमें फिर तरतीबवार होगा। अभी तो जरा एक लिहाज से तमहीदी बात चल रही है कि पैगंबर इस्लाम ने एक दफा अमीरुल मोमिनीन अलैहिस्सलाम से अली, आज मैं खाने पर आपके घर आऊंगा। अच्छा, अमीरुल मोमिनीन को तो पता था कि आज घर में खाने को कुछ भी नहीं, मुख्तारे कायनात और मोहताज खुदा के घर खाने को कुछ ना था। देखिए अमीरुल मोमिनीन कहा जाता है ना बड़ा अच्छा जुमला, कि इससे अच्छी तारीफ कोई नहीं हो सकती, मुख्तारे कायनात लेकिन मोहताज खुदा। तो गुलू और तकसीर दोनों की तमाम इस जुमले के जरिए रख कट जाती, घर खाने को कुछ ना था लेकिन फिर भी कहा कि या रसूल अल्लाह, आपका हमारे घर तशरीफ लाना हमारी मजीद इज्जत अफजाई का सबब बनेगा। खैर, पैगंबर से पहले ही घर अमीरुल मोमिनीन तशरीफ ले गए और हजरत जहरा को जाकर सारी बात बताई। ये बात सुनकर हजरत जहरा भी फिक्रमंद हो गए। अल्लाहुम्मा सल्ली अला मुहम्मद। थोड़ी ही देर में पैगंबर इस्लाम ने दक्कुल बाप किया और दरवाजे सैयदा पर आ गए। पैगंबर इस्लाम अंदर आए और हजरत जहरा दूसरे कमरे में मुसल्ले पर दो रकत नमाज पढ़ने के लिए खड़ी हो गई, और सलाम को पढ़ने के बाद चेहरे मुबारक को जमीन पर रखा और कहा कि परवरदिगारा बेहक मोहम्मद व आले मोहम्मद अलैहिस्सलाम। अल्लाहुम्मा सल्ली अला मुहम्मद। हमारे लिए गिजा को मुहैया फरमा जिसे हम तनावुल कर सकें और तेरा शुक्र अदा कर सकें। अभी सजदे से सर बुलंद ही किया था कि नाक में खाने की खुशबू गई और बड़ा सा एक तबक जो खुदा ने बहिश्त से खाना भेजा था जन्नत से, वो देखा कि एक तबक सामने रखा हुआ है उस शहजादी ने उसको उठाया दस्तरखान पे, पंजीतन ने बैठकर वो बहिश्ती खाना तनावुल फरमाया। आपने देखा इसी नमाज के जरिए रिस्क में अगर किसी के तंगी होती है, कोई और मुश्किल और परेशानी पेश आती है, हम मुश्किलात और परेशानियों हमारा तरीक़ेकार आइम्मा और मासूमीन के तरीक़ेकार से बिल्कुल अलग, हम मुसीबतों और मुश्किलात में नमाजों को तर्क करते हैं, परेशानियों में नमाजों को तर्क करते हैं, वहां नमाजें वो बढ़ा दिया करते थे और इसके जरिए अपनी मुश्किलात का तदारुक करते थे। तो नमाज देखिए हर मुश्किल चीज में आपको उससे निकालेगी। और आजकल का जो खासतौर पूरा आशोब दौर है, मोमिनीन का कितना ज्यादा कत्लेआम हो रहा है, क्वेटा में पे दर पे कितने वाकयात आपके सामने हुए हैं मोमिनीन के कत्लेआम के, खुद पारा चनार में मजालिम की कैसी इंतहा हुई है, ये पूरे लाशें नहीं, ये गर्दन कटी हुई मोमिनीन की, किस तरह से उनके ऊपर मजालिम की इंतहा की गई है, और दीगर वाकयात के साथ साथ कराची में हालिया जो अब्बास टाउन का वाकया है, इसमें यकीनन लोग उलमा की हिदायत पर अपनी हिकमत अमली जो सियासी तौर पर अमली तौर पर जो कर सकते हो वो अंजाम दें, लेकिन इस मौके पर बहुत सारे अफराद सिर्फ और सिर्फ हिकमत अमलियों को सोच रहे हैं और नमाजों और दुआओं से जो है वो गाफिल होते जा रहे हैं। नमाज आपको बेहतरीन नमाज अगर इस अंदाज से पढ़ी जाए, शराइत के साथ पढ़ी जाए, तो हो सकता है किसी एक शख्स की नमाज भी पूरी उम्मत को इस कत्ल व गारत करी और दहशतगर्दी के पंजे से आजाद करवा ली, एक शख्स की भी। तो दुआओं से کبھی آپ دعاؤں کو فراموش نہ کریں. دعائیں جوشن صغیر اور مختلف دعائیں آپ نے دیکھا تھا اس سے پہلے بھی کہ اسرائیل نے کس طرح سے حزب اللہ کے اوپر لبنان کے اندر حملہ کیا تھا. تو اپنی تمام تر صلاحیتوں کو جس کا وہ ہمیشہ سے مہیا جس کو کرتی رہی ہے حزب اللہ, لیکن اس کے ساتھ تھا تو اس حکمت عملی کو اختیار کرنے کے ساتھ ساتھ اسرائیل کے ساتھ جو مقابلہ تھا وہ دعائے جوشن صغیر کے ذریعے کیا گیا تھا. اور کیسی شکست فاش جو ہے اسرائیل, ورنہ فوجی لحاظ سے کتنی بڑی اسرائیل طاقت ہے اس کے مقابلے میں حزب اللہ فوجی لحاظ سے کتنی کمتر تھی, لیکن کیا ہے کہ الہی مدد اس سلسلے میں انہوں نے دعاؤں کو اور نمازوں کو اس سلسلے میں اپنا مددگار بنایا, اور فقط اپنی حکمت عملی کے اوپر بھروسہ نہیں کیا بلکہ الہی مدد کو بھی شامل حال رکھا. تو آج بھی بعض اوقات اس قسم کی بہت ساری چیزیں آپ کسی کو یہ بتائیں, یہ بات کہ اس طرح سے تم نماز پڑھ کر دعا کرو, یہ فلاں چیز دعا پڑھو حکمت عملی کے ساتھ ساتھ, تو اکثر نوجوان بڑے ناراض ہو جاتے ہیں کہ آپ ہمیں جو ہے بس وہ سلانا چاہتے ہیں, کیا آپ ہمیں جو یہ کرنا چاہتے ہیں کہ یعنی اس کا مقصد یہ ہوتا ہے, یعنی شاید دماغ میں ہوگا کہ شاید ہماری کچھ عملی اقدامات ہیں وہ بہت سپیریئر ہیں نمازوں اور دعاؤں سے. یعنی الہی مدد کے بغیر کوئی چیز کبھی اختیار نہیں کی جا سکتی, یعنی کبھی فائدہ آپ کو اس سلسلے میں نہیں ہوگا. دونوں چیزوں کو برابر ساتھ ساتھ چلائیں, علماء عالم جو مشورے دیں جو گائیڈ لائن مہیا کریں اس کے مطابق بھی عمل کرنا ہے, اور اس کے ساتھ ساتھ دعاؤں کو اور نمازوں کو بھی فراموش نہیں کرنا ہے. خود لیلۃ الحریر امیر المومنین علیہ الصلاۃ والسلام نے جنگ صفین اللہ صلی اللہ علیہ وسلم کتنی سخت رات تھی, ڈیڑھ سال صفین کی جنگ چلی. اچھا پہلے جنگ دنوں میں ہوا کرتی تھی, یہاں تک کہ جنگ کو فیصلہ کن مرحلے تک پہنچانے کے لیے پھر مولا نے حکم دیا تھا کہ اب فیصلہ کن جنگ ہوگی, اب دن میں بھی جنگ ہوگی اور رات کو بھی جنگ ہوگی. ابن کوا نام کا ایک منافق امیر المومنین کے پاس آیا اور ایک دفعہ اس نے آ کر پوچھا تھا کہ مولا کیا آپ نے لیلۃ الحریر میں بھی نماز شب کو پڑھا تھا؟ اور مولا نے کہا ہاں میں نے لیلۃ الحریر میں بھی نماز شب کو ترک نہیں کیا تھا. کتوں کے رونے کو حریر کہا جاتا ہے, کتوں کے رونے کی رات, یعنی جب حاکم شام کے لشکری جو تھے وہ زخمی کتوں کی طرح سے اس رات کو گریا کر رہے تھے, اس وجہ سے اس کو لیلۃ الحریر. 70,000 سے زائد افراد اس میں مارے گئے تھے اور خود امیر المومنین نے آخری دن 550 لوگوں کو قتل کیا تھا. تیروں کی بارش ہو رہی تھی, جب سارے تیر ختم ہو گئے تو پھر نیزوں کو استعمال کرنا شروع کیا, جب سارے نیزے بھی ٹوٹ ٹوٹ کر گر گئے پھر تلواروں کو استعمال کرنا شروع کیا, اور پھر گرزوں کو استعمال کرنا شروع کیا. یعنی فضا میں روایات میں ملتا ہے کہ اتنی خطرناک اور دہشتناک وہ رات تھی کہ فضا میں سوائے تلواروں کی آواز کے, سر قلم ہونے کی آوازوں کے, دانتوں کے بجنے اور ہڈیوں کو ٹوٹنے کی آوازوں کے اور کوئی آواز سنائی نہیں دے رہی تھی. عین اس وقت اتنے دہشت زدہ ماحول میں امیر المومنین اپنے خیمے میں آئے اور اس وحشتناک لمحات میں اپنے رب کے حضور نماز شب کے لیے کھڑے ہو گئے. اور قیام اللہم صلی اللہ علیہ محمد و آل محمد, اور قیامت تک کے لیے اپنے ماننے والوں کو نماز کی پابندی کا درس دے گئے. اور آج ہماری تمام تر ہمتیں اور آپس میں جتنے بھی بحث و تخمیس ہیں وہ اسی پر ہماری خرچ ہوتی چلی جا رہی کہ عزاداری افضل ہے یا نماز افضل ہے. یعنی یہ اس علی کے ماننے والے ڈسکس کر رہے ہیں. ابھی ایک قافلہ پچھلے دنوں مجھے معلوم چلا کہ عراق سے آیا ہے, تو جو گروپ لیڈر تھے کاروان کے وہ صاحب تمام لوگوں سے کہہ رہے تھے کہ یہ نمازیں تو آپ پاکستان میں بھی جا کر پڑھ سکتے ہیں, نمازوں کو چھوڑو یا پھر فقط اور فقط زیارت کرو. تو اس بات میں بحث ہو رہی کہ عزاداری اور امامت یا اصول دین میں سے, اصول دین کی اہمیت زیادہ ہوتی ہے, نماز فروع دین میں گویا سے کوئی اہمیت ہی نہیں. تو ہم ان سے یہ بات پوچھتے ہیں کہ آپ یہ بتائیے کہ امیر المومنین اور امام حسین علیہ السلام یہ اصول دین میں تھے یا فروع دین تھے؟ اصول دین تھے. جب وہ خود اصول ہو کر فروع کے اتنے پابند تھے تو جو عام شخص ہے اس کو کتنا زیادہ پابندی اختیار کرنا پڑے گی. تو بھائی یہ ہے اصل میں اس میں بات ہے کہ دیکھیں ہمیں سوچنا چاہیے. دیکھیں ایران کے اندر بھی بہت ساری چیزوں میں ان لوگوں کی مثالیں, آپ بھی ابھی جیسے آپ نے لبنان کا حزب اللہ کا سنا کہ انہوں نے کس وجہ سے شکست فاش جو ہے وہ ملی ہے, انہوں نے قید خانوں کے اندر ان قیدیوں نے کیسی نمازیں پڑھی, उन्होंने उस हालत जंग में मोर्चों के अंदर कैसी नमाजें पढ़ी, और यहां तक कि शदीद बर्फबारी हो रही होती थी उसी जंग के अंदर, शदीद बर्फबारी कि वजू करने का ना तो मौका होता था ना कोई तरीकेकार होता था। तो खुद एक सिपाही जो है उस जंग के, वो बयान करते हैं कि हमने देखा था कि एक शख्स को रुकू की हालत में कितनी देर तक वो रुकू में रहा, उसकी कमर पे मिट्टी लाके रखी गई और सारे फौजियों ने उसी कमर पे हाथ मार के उसी बर्फबारी में तयम्मुम किया है, और उसके बाद एक एक जगह पे जाकर सब लोग नमाजें पढ़ते रहे। यानी उस शदीद बर्फबारी में घुमसान की जंग में भी नमाजों को फरामोश नहीं किया है, जिस तरीके से यानी अमीरुल मोमिनीन के मानने वालों की याद उन लोगों ने ताजा की कि इतनी शदीद बर्फबारी थी, कहते थे कि खून जम जाने वाली कैफियत थी, लेकिन कमर के ऊपर और जगह पर कहीं मट्टी रखने की जगह नहीं थी, सिपाही को एक फौजी को रुकू की हालत में रहना पड़ा, रुकू में उसकी कमर के ऊपर खाक लाके रखी गई और उस पर आके सब लोगों ने तयम्मुम किया और फिर जाके जो है वो नमाजें पढ़ी। उन मोर्चों के अंदर इतने दहशतजदा माहौल के अंदर, उन मोर्चों के अंदर किस अंदाज से देखिए नमाजें जो है उन लोगों ने जो है वो कायम की। ये मामूली चीज नहीं है, इन सबको देखना चाहिए किस वजह से इतने, पूरी दुनिया जिनको असलाह सप्लाई कर रही थी वो लोग कैसे शिकस्त खा गए, और एक कमजोर ताकत के पूरी दुनिया ने बॉयकॉट कर रखा था वो किस तरह से फतह याब हुए नमाजों की ताकत से, कि घुमसान की जंग हो रही है और गोले दागे जा रहे हैं, उसी में जो फौजी जो है वो नमाज पढ़े। उसी के अंदर कहीं हमने नहीं देखा किसी भी मुसलमान मुल्क के अंदर भी ऐसा कि जो जंगों में इस तरह से एक इलाही जज्बे के साथ फौजी जो है वो आ रहे हो और नमाजें जो है वो पढ़ रहे हैं। उसी नमाज पढ़ने के दौरान अक्सर फौजी शहीद हुए, उन्हीं नमाजों को पढ़ने के दौरान। कितनी आपके सामने ऐसी जो है वो मिसालें जो पेश की जाएं कि नमाजों की अदायगी के दरमियान उन लोगों को शहादतें इस अंदाज से मिली। तो इलाही जज्बों से, और जब वजू का मौका नहीं होता था और तयम्मुम करना होता था, तयम्मुम कर करके किस अंदाज से उन्होंने नमाजें पढ़ी हैं, और वाकयातन जो इमाम हुसैन की जो नमाज मैदान करबला में थी, इतने खौफ के आलम में दुरूद भेजिए मोहम्मद वाले, और इसी तरह से यानी उस वक्त उस मौके पर वो नमाज पढ़ रहे होते थे जब गोला बारूद जो है आकर गिर रहा होता था। जब ये कालिम दीन फरमाते हैं कि मैं अपनी पूरी जिंदगी की 80 साल की नमाजें उन फौजियों की मोर्चों में और महाजे जंग पे पढ़े जाने वाली दो रकत नमाजों से बदलने को तैयार हूं, दो रकत नमाज से अपनी पूरी 80 साल की नमाजों को करने को तैयार हूं। तो अब बहरहाल देखिए, तो अभी इससे पहले भी जो जिक्र हुआ कि सख्त तरीन हालात में किस तरह से उन्होंने नमाज को जो है वो कायम किया। अच्छा, अब बहुत ज्यादा जब शदीद हालात हो गए और इमाम खुमैनी हमेशा, जैसे इससे पहले भी बात मरतबा जिक्र हुआ था कि नमाजों का सहारा लेते थे, हुज्जतुल इस्लाम आश्तियानी इमाम खुमैनी के करीबी रफाका में थे, वो फरमाते एक वक्त इमाम खुमैनी घर पे बाकायदा हुकूमत के हमले का शदीद खतरा था और लोग किसी महफूज मुकाम पर इमाम खुमैनी को मशवरा दे रहे थे कि आप मुंतकिल हो जाएं। इमाम खुमैनी ने फरमाया मैं कहीं नहीं जाऊंगा, और मुसल्ले पर गए और उसी वक्त नमाज पढ़ना शुरू कर दी, और उस नमाज की इतनी पावर थी कि हुकूमत को जो इरादा हमला करने का था वो किसी तौर पर वो हमले का खतरा टल गया। 1964 में लोग भागते हुए इमाम खुमैनी के घर के अतराफ में आकर जमा हो गए, कहा कि फौज हमला करने वाली, और सब लोग कहने लगे कि फौरन सब लोग घर के अंदर दाखिल हो जाएं, इमाम खुमैनी को अंदर से दरवाजे बंद कर लें और बाकी लोग ह्यूमन शील्ड के तौर पर बाहर रहेंगे। इमाम खुमैनी ने चीख कर कहा कि हरगिज नहीं, दरवाजे खुले रखो और सब लोग नमाज के लिए तैयार हो जाओ, सब लोग नमाज के लिए तैयार हो जाओ, अगर फौज हम पर हमला करे तो बेहतर है कि हम हालत नमाज में कामयाबी हासिल करें, और उन्हें इस अमल के नतीजे में जिल्लत और ख्वारी हासिल हो। नमाज से उस वक्त मदद ली। कितने मुश्किल तरीन मौके, जब भी मैं बार बार कह रहा हूं कि इस बड़ा शदीद और सख्त मरहला है, लेकिन अगर ये बुजुर्गों की और आइम्मा की और अंबिया की तमाम सीरत हमारे सामने है कि किस नमाज को उन्होंने कैसे ढाल के तौर पर इस्तेमाल किया और किस तरह से अपना बचाव किया। इराक में जब जिला वतन थे इमाम खुमैनी, तो उनके बेटे खुद अहमद खुमैनी नकल करते हैं कि इराकी हुकूमत निकाल रही थी इमाम खुमैनी को और कह रही थी अब वहां से हमें कुवैत जाना था, और बड़ा शदीद खौफ व हरास का आलम था, बड़ी शदीद इजाजत शदीद जो है वो परेशानी थी कि आखिर क्या होगा, ना मालूम वो लोग हमें कुवैत वाले जो है यहां पर दाखिल होने की इजाजत भी देंगे इजाजत नहीं देंगे। हालात बहुत खराब थे, हम लोग बड़े शदीद परेशान थे, सब लोग इमाम खुमैनी को देख रहे थे, लेकिन कहीं कोई परेशानी के कोई आसार उनके चेहरे पर नहीं थे, और इंतहाई इत्मीनान के साथ हम सब लोगों की तो नींदें उड़ गई थी, लेकिन इमाम खुमैनी जो है वो सोने के लिए गए, अपने टाइम पर सोए और फजर से 2 घंटे पहले उठ गए और उसके बाद नमाज शब में मशगूल हो गए। और फिर कह रहे पूरे सफर कुवैत में, क्योंकि इराक से और कुवैत तक का सफर बाय रोड किया था, जिस जगह पे मंजिल आती थी वहां एक वजू तजदीदी करते थे, ये उनके उसी सफर की तस्वीर, हर जगह पे वजू कर रहे हैं। वजू खुद एक बहुत बड़ी ढाल है तमाम मुश्किलात और परेशानी से बचने के लिए। नमाज नहीं भी पढ़ रहे हो तो अगर आप दायमुल वजू हो जाएं, बार बार वजू करने की आदत डाल लें, तो कितनी मुश्किलात और परेशानियों से छुटकारा मिल सकता है। जहां कहीं रुकते थे फौरन एक वजू तजदीदी करते थे, पूरे सफर कुवैत में रस्ते में जाते हुए नमाजें पढ़ते हुए और इस तरह से जो है वहां पहुंचे। और खुद इमाम खुमैनी की जो बेटी थी, बेटी हैं फरीदा मुस्तफ़ावी, वो खुद कहती हैं कि मेरे वालिद ये फरमाते थे, यानी खुद इमाम खुमैनी, कि जब शाह के आदमी मुझे गिरफ्तार करने के लिए आए और मुझको कौम से तेहरान ले जा रहे थे, तो मुझे गाड़ी में बिठाया और रास्ते ही में फजर की नमाज का वक्त हो गया, तो मैंने उन लोगों से कहा कि भाई अगर तुम मुझे 2 रकत नमाज फजर पढ़ने की इजाजत दे दो तो मेहरबानी होगी तुम्हारी। उन्होंने कहा नहीं, हमें शाह की तरफ से इजाजत नहीं, आपको गिरफ्तार करके ले जा रहे हैं। कहा कि मैं एक निहत्ता आदमी हूं, तुम लोग मुसल्ला हो, मुझसे तुम्हें क्या खतरा हो सकता है, मुझे फकत 2 रकत नमाज पढ़नी। कहा कि नहीं, बिल्कुल इजाजत नहीं। यहां तक कि इमाम खुमैनी ने कहा अच्छा कम से कम मुझे तयम्मुम करने की इजाजत दे दो। गाड़ी रोड के किनारे पर रोकी गई, इमाम खुमैनी के लिए दरवाजा खुला, हाथ सीट पे बैठे बैठे ही नीचे झुकाकर मिट्टी के ऊपर मारे और तयम्मुम किया, और कह रहे उसके बाद मैंने नमाज फजर गाड़ी में इस अंदाज से पढ़ी कि जो पुश्ते क़िबला थी। कह रहे शायद मेरी जिंदगी की ये 2 रकत नमाज ही मुझे खुदा कबूल कर ले, जो मैंने इस अंदाज से पढ़ी थी, ना मेरा वजू था, मैंने तयम्मुम करके पढ़ी थी और क़िबले के बजाय पुश्ते क़िबला होकर नमाज पढ़ना पड़ी क्योंकि गाड़ी मुखालिफ सिमत में जा रही थी। तो वाकई ये चीजें देखिए इस तरह की हैं कि इन मौकों शदीद खौफ व हरास और ये जो माहौल है इसके अंदर नमाजों से मदद लेना, और यही वजह है कि इमाम हुसैन अलैहिस्सलाम की भी जो नमाज थी वहां पर, अल्लाहु सल्लि अला मुहम्मद व आलि मुहम्मद, देखिए अगर कोई भी खौफ दरपेश होता है खासतौर पर जैसे जिहाद वगैरह, तो 4 रकत ही नमाज 2 रकत में तब्दील हो जाती जिसे नमाज खौफ कहा जाता है। उसमें पेश इमाम तो नमाज पढ़ा रहा होता है, लेकिन वो जो 2 रकत में तब्दील हो गई उसमें से भी जो एक ग्रुप मुकाबला कर रहा होता है दुश्मन का, एक ग्रुप नमाज जमात पढ़ रहा होता है। जो नमाज जमात पढ़ रहा है उसके लिए फिर हुक्म ये होता है कि वो 1 रकत नमाज तो जमात के साथ पढ़े, और उसके बाद अगली जो रकत नमाज है वो फुरादा की नीयत से पढ़कर और जल्दी उसको ख़त्म कर दे, और फिर नमाज को जल्दी ख़त्म करके फौरन वो ग्रुप जो है दुश्मन से मुकाबले के लिए चला जाए, जो पहले मुकाबला कर रहा था वो आकर नमाज जमात में शामिल होकर और फिर वो भी जमात का सवाब इसी अंदाज से ले ले। तो इस तरह से ये नमाज खौफ पढ़ी जाती। अच्छा, अब ये दुश्मन से हिफाजत के लिए, और बाकायदा इसका हुक्म कुरान के अंदर भी आया है, और जब पैगंबर इस्लाम अपने असाब के साथ जब मक्के की तरफ का सफर कर रहे थे और हुदैबिया के मुकाम पर पहुंचे थे, तो वहां पड़ाव डाला था पैगंबर ने, तो खालिद बिन वलीद ने जो बज़ाहिर उस वक्त भी इस्लाम कबूल नहीं किया था, 200 लश्करियों के साथ पहाड़ों से वो मुआयना कर रहा था, और जिस वक्त जोहर की नमाज का वक्त आया और बिलाल ने अजान देनी शुरू की और उसके बाद मुसलमानों ने नमाज पढ़ी, तो उसके दिमाग में एक तरकीब आई कि मुसलमान नमाज जमात के और खुद नमाजों को अव्वल वक्त पढ़ने के बहुत शौकीन है, तो हम ऐसा करेंगे जिस वक्त ये लोग नमाज असर में मशगूल होंगे हम इन पर हमला कर देंगे। तो उसी वक्त ये नमाज खौफ के सिलसिले में पैगंबर के ऊपर वही नाजिल हुई और ये वाला तरीक़ेकार बयान किया गया कि इस तरह से नमाज खौफ جو ہے وہ پڑھی جائے، یعنی واجب نماز اس انداز سے جو ہے پڑھی جائے گی، تو خود اس کے اندر دشمن سے مقابلے کا ایک طاقت اور ایک پیغام بھی اس سلسلے میں ہے. اور اگرچہ مدرسے نے سلسلے میں ایک کافی عرصے پہلے کلپ بھی بنایا تھا، وہ ہم آپ کو ابھی دکھاتے ہیں، وہ سمبولک ہے، اس کی بہت زیادہ تفصیلات میں باریک بینی کے ساتھ آپ کہیں کہ نہیں بالکل ایسا ہی واقعہ وہاں پر ہوا تھا، اس کی کوئی ضرورت نہیں، لیکن آپ کو اندازہ ہو جائے کہ کتنا شدید وہ پکچرائز کرنے کے اعتبار سے، یعنی وہ کتنا سخت ترین موقع تھا یہ نماز خوف جس وقت پڑھی جا رہی ہوتی، کہ اس وقت جان جانے کا کتنا شدید خطرہ موجود ہوتا ہے، لیکن اس کے باوجود بھی نمازوں کی حفاظت کیسے کی جاتی. مرحلے وار ہماری گفتگو اگلی دفعہ سے براہ راست ایک ایک کر کے نماز کے احکام پر، اس کے اخلاقیات پر شروع ہو جائے گی. تو اور یہ سلسلہ کافی عرصے، طویل عرصے تک جاری رہے گا، یہاں تک کہ مکمل نماز کی معرفت اپنے تئیں ہم حاصل کرنے کی اپنے ناقص معلومات کے مطابق کوشش کریں گے. وصلی اللہ علی محمد و آلہ الطیبین الطاہرین.
الجن يا صاحب الزمان الجن.